देखें, हम ये देख रहे की कोशिश कर रहे थे कि हिस्ट्री के अंदर जो चेंज है वो उसके फैक्टर्स क्या हैं। अगर एक फैक्टर हमने देखा था जियोग्राफी, दूसरा फैक्टर हमने देखा था रेस, तीसरा फैक्टर जो है वो है इंडिविजुअल या इंडिविजुअल जीनियस। ये भी हिस्ट्री के धारों को तब्दील कर देता है एज एन इंडिविजुअल। एक इंडिविजुअल अपनी इंटेलेक्चुअल कैपेसिटी या अपनी सुपीरियर मेंटल कैपेसिटीज की बुनियाद पर तारीख का धारा बदल देता है अकेला एक इंडिविजुअल। और बहुत सारे लोग ये कहते हैं कि ये दुनिया में कहीं पर भी पैदा हो सकते हैं इस तरह के लोग, किसी भी नस्ल में, किसी भी रेस में। हेगल कहता है कि इस तरह के लोगों को हेगल कहता है वर्ल्ड हिस्टोरिकल एजेंट्स। वर्ल्ड हिस्टोरिकल एजेंट्स वो लोग होते हैं जिनको हेगल के तस्वुर के मुताबिक वर्ल्ड स्प्रिट चुन लेती है और उसके जरिए अपना इजहार करती है। वो इंसान चाहे अपने जज्बात से मुतासर हो, चाहे अपने मफादात से मुतासर हो, चाहे अपने हालात से मुतासर हो, चाहे अपने ताल्लुकात से मुतासर हो, वो जो भी करता है वो उस दौर का सच बन जाता है। वो क्यों, वो रैशनल नहीं होता लेकिन लोगों को रैशनल लगने लगता है। वो क्यों, उसने अपने इंफरादी मफादात के हुसूल के लिए वो कदम उठाया होता है, अपनी साइकोलॉजिकल नफ्सियाती कैफियात से मगलूब होकर वो कदम उठाता, लेकिन वो उस दौर का रैशनल ट्रूथ बन जाता है और लोग उसको फॉलो करना शुरू करते हैं उस पैटर्न को। और कहते हैं हिस्टोरिकल ग्रोथ जो होती है उस डायनेमिक्स में आ जाती है जो कि उस इंडिविजुअल की डायनेमिक्स होती है। इस तरह के लोग जो है वो तारीख के धारे को पलटते हैं और इनके साथ एसोसिएट करना इंसानों को आसान लगता है। मतलब ये कि उस इंडिविजुअल की के पीछे चलना लोगों को आसान लगता है और वननेस फील करते हैं वो उसके साथ जज्बाती सतह पर, शऊरी सतह पर, अकली सतह पर, तहजीबी सतह के ऊपर, मजहबी सतह के ऊपर, कई किसी भी सतह के ऊपर रिलेट कर जाते हैं और उसका जो दायरा असर है वो बढ़ना शुरू हो जाता है। तो ये जो इंडिविजुअल रोल होता है ये क्या करता है तारीख की तारीखी अमल के अंदर, इंडिविजुअल जो है वो तारीखी अमल में माजी के मुताबिक मुस्तकबिल को नहीं बल्कि अपने इंफिरादी तनाजुर में मुस्तकबिल को मुतय्यन करता है। और वो जितना गहरा और जितना मजबूत होता है उस हद तक वो इम्पैक्ट डालता है हिस्टोरिकल प्रोसेस के अंदर। यानी कि जाहिर है कि आप जितना भी कहें कि जर्मनी ने जो कुछ भी किया, लेकिन अगर उस वक्त जर्मनी का हेड ऑफ द स्टेट हिटलर नहीं होता, अडॉल्फ हिटलर नहीं, कोई और होता तो शायद तारीख कुछ और होती। अडॉल्फ हिटलर के एज एन इंडिविजुअल एक कॉन्ट्रीब्यूशन है। रशिया पे जब उन्होंने हमला किया तो अगर स्टैलिन नहीं होता, कोई और होता तो शायद तारीख कुछ और होती। स्टैलिन की स्ट्रेंथ ये है कि उसने तकरीबन 1 लाख आदमी मार दिए थे कि रशिया के लिए, रशिया के अंदर लोग कुर्बानी देने पर तैयार नहीं थे, तो अंदर 1 लाख आदमी मार दिए थे। उसके बावजूद दूसरी जंग अजीम लड़कर वो फाटे, दूसरी जंग अजीम भी लड़ी और 1 लाख आदमी मार भी दिए अपने अंदर ही, और 2-3 मिलियन रेड आर्मी मारी जंग के अंदर दूसरी जंग अजीम में। असल लड़ाई जो फतह हुई है वो इसलिए हुई कि रशियंस ने बहुत कुर्बानी दी, क्योंकि सबसे ज्यादा जो मारे गए वो रशियंस मारे गए, अमरीकन से बिल्कुल नहीं मारा। 3 मिलियन 30 लाख लोग मारे गए रशिया ईस्टर्न यूरोप के मार्च। इस पूरे के पूरे प्रोसेस में इनकी इंडिविजुअल पर्सनैलिटी की कॉन्ट्रीब्यूशन सिग्निफिकेंट है। یعنی کہ آپ یہ نہیں کہہ سکتے صرف انسٹیٹیوشن، صرف انسٹیٹیوشن میں فریم آف مائنڈ تھا جس طرح سے وہ سوچتا تھا اور جس طرح سے وہ لوگوں کے جذبات کو مغلوب کر کر اپنی مرضی پہ چلاتا تھا، وہ اس انڈیویجول کی کانٹریبیوشن تھی جس کی نتیجے میں اس نے یورپ کو کھنڈر بنا دیا، فرانس کو کھنڈر کر دیا تھا، یعنی کہ جہاں ٹریٹی آف ورسائل سائن ہوئی تھی اس نے کہا ادھر ہوئی تھی اس کو تو کھنڈر بنا دیا۔ تو بتانے کا مطلب یہ کہ انڈیویجول جو ہوتے ہیں، اسی طرح اگر آپ دیکھیں یہ جو ہے صلاح الدین ایوبی، ایک بہت بڑی مضبوط فیملی کا آدمی نہیں ہے، لیکن یہ کہ وہ سات، یعنی کہ 700 آدمیوں کی ایک فوج کی کمان اس کو ملی شروع، اور وہاں سے جو ہے وہ چیف آف آرمی اسٹاف بنا فاطمیوں کا، اور یہ خود کرد اور وہ فاطمی اس کا، اور پھر ایونچولی جو ہے وہ مار مار کے پورا بھرکا کے ڈال دیا، اور اس کی پرسنالٹی ٹریٹ ایسی ہے کہ جس نے سب سے زیادہ عیسائیوں کو نقصان پہنچایا نا دنیا میں ایز این انڈیویجول، وہ یہ ہے، یہ آدمی صلاح الدین ایوبی نے سب سے زیادہ شکستیں دی ہیں بڑی بڑی جنگوں کے اندر عیسائیوں کو، یعنی کہ یروشلم کا قبضہ کیا عیسائیوں کو شکست دے کر، اور اس کے بعد ڈیفینڈ کیا یروشلم دو بار سکسیسفلی۔
نہیں
اس کا کیریزمیٹک پرسنالٹی، وہ جو جن ویلیوز پہ وہ قائم تھا، وہ ویلیوز جو تھیں ان ویلیوز کو کوئی آدمی ڈس ویلیو نہیں کر سکتا، یعنی کہ وہ کہتا تھا کہ میں، یعنی کہ وہ آخر میں انہوں نے فلم بھی بنائی ہے یہ پر، تو جب وہ فاتح ہو کے جاتا ہے تو وہ کہتا ہے کہ بھائی یہ یروشلم تمہارے لیے کیا ہے، تو کہتا ہے نتھنگ، تو پھر پلٹ ہی کہتا ہے ایوری تھنگ۔ تو وہ آدمی جو ہے اس کی بہن کو، اس کی بہن کے بچوں کو، اس کے شوہر کو، پورے خاندان کو قتل کر دیا یروشلم کا، لیکن جب اس نے کیپچر کیا تو ایک آدمی کو بھی قتل نہیں کیا، ایک آدمی کو بھی قتل نہیں کیا، صرف اس آدمی کو قتل کیا، وہ بھی جنگ کے اندر آیا تھا جو عیسائی پادری تھا اس کو قتل کیا، لیکن یہ اسٹیبلشڈ ہے کہ وہ عیسائی پادری جو تھا خود بادشاہ کی نظر میں اچھا انسان نہیں تھا، بادشاہ نے، عیسائی بادشاہ نے اس کو پکڑ کے بند کر دیا تھا کہ یہ ملیٹنٹ ہے اور یہ زیادتی کرتا ہے مسلمانوں کے ساتھ اور یہودیوں کے ساتھ دونوں کے ساتھ۔ تو وہ چیز جسے تم غلط کہتے ہو، یعنی کہ عیسائی اگر مار رہے ہیں غلط کر رہے ہیں تو تم نہیں کرتے نا، وہ اسی لیے تو تم ان سے اونچے ہو، اس نے نہ عیسائیوں کے گرجے توڑے نہ اس نے یہودیوں کے گرجے توڑے، اس نے کہا کہ میں نے وہی کیا جو حضرت عمر نے کیا، اس نے کہا کہ تم نے نئی تاریخ لکھو، اس نے کہا میں نئی تاریخ نہیں لکھتا، میں وہی کر رہا ہوں جو حضرت عمر نے کیا، وہی کر رہا ہوں۔ یروشلم پہ جب پہلی بار ہم نے قبضہ کیا تھا تب بھی ہم نے یہی کیا تھا، ایک آدمی کو بھی قتل نہیں کیا تھا اندر آ کر، اور ہم نے دوسری بار قبضہ کیا اب بھی ہم نے قتل نہیں کیا ایک آدمی، حضرت عمر کے ہاتھ میں کنجیاں دے دی تھیں، اس نے دیوار توڑ دی تھی لیکن اندر نہیں گھسا تھا، اور جب اس نے کہا کہ بھائی ہمارے پاس اتنے لوگ ہیں کہ ہم سالوں لڑیں گے، تو اس نے کہا مجھے پتا اندر سوائے بچوں اور عورتوں کے کچھ نہیں، لیکن میں حملہ نہیں کروں۔ تو بتانے کا مطلب یہ کہ دانتے جب ڈیوائن کامیڈی لکھتا ہے تو اس کو جنت میں دکھاتا ہے صلاح الدین ایوبی جس نے سب سے زیادہ مارا ہے ان کو، جو بڑی جنگیں جو لڑی ہیں جنہوں جس نے عیسائیوں کے ساتھ، اور رچرڈ دا لائن ہارٹ جو ہے اس کی تلوار توڑ کے اس کے ہاتھ میں، اس کی توہین نہیں کی، وہ قتل نہیں کیا، اسے گدھے پہ نہیں بٹھا۔ تو بتانے کا مطلب یہ کہ وہ آدمی उसकी पर्सनैलिटी इतनी स्ट्रांग थी जिसकी बुनियाद पर वो कर सकता था जो दूसरे आदमी के बस का नहीं। इसी तरह फाते मोहम्मद ने, यानी कि उसने कहा कि मुसलमान पश्चिम दुनिया का कामयाब क्यों नहीं होता, इतने बड़े बड़े लोगों ने हमला किया। तो उन्होंने कहा पानी जो है उससे जब उतर के खुश्की पे जाते हैं तो वो चल नहीं पाते और वहां पे मार पड़ती है। उसने कहा बड़े बड़े शहतीर रखो और शहतीरों पे घिसलते वहां तक पहुंच गए। तो हर आदमी का दिमाग तो इस तरह काम नहीं करता। मैंने जो यजीद बिन माविया ने सबसे पहले हमला किया पश्चिम दुनिया और उसके साथ वो मामूली लोग नहीं थे, बहुत बड़े बड़े वॉरियर्स थे, लेकिन पता नहीं कर सका पश्चिम दुनिया फसील तक जाकर वापस हजरत अबू अय्यूब अंसारी को फसील के साथ तस्कीन करके वापस आ गया। फातिमा मोहम्मद ने ही कर दिया, अंदर घुस गया। तो बताने का मतलब ये कि हर आदमी हर काम करने के काबिल नहीं होता। कुछ और लोग होते हैं सुपीरियर इंडिविजुअल होते हैं, उनकी जहानत किसी खास दायरे में इतना इस तरह काम करती है कि दूसरे आदमी के बस का नहीं होता वो काम। तो अगर
है हिस्टोरिकल प्रोसेस का ही प्रोडक्ट होते हैं या
नहीं, ये कहते हैं, ये कहते हैं जीनियस है, ये एक्स्ट्रा है, ही इज नॉट द प्रोडक्ट ऑफ हिज टाइम, प्रोडक्ट नहीं होता वो। यानी कि हेगल के पास भी वर्ल्ड हिस्टोरिकल एजेंट प्रोडक्ट नहीं होता, चुनती है उसको। हेगल डायलेक्टिक्स पे यकीन रखता है ना, लेकिन हम तो सिर्फ हेगल के पॉइंट ऑफ व्यू नहीं, हम तो जनरली बस ये रैंडमली पैदा होते हैं। यानी कि उसका कोई फॉर्मूला नहीं है कि वर्ल्ड हिस्टोरिकल एजेंट कब पैदा होगा, कैसे पैदा होगा। अच्छा, अब इसके पीछे जो फलसफा है वो क्या है, वो है फलसफा मेजियन कल्चर का। यानी कि ये कोई पहला तस्वुर नहीं है, वर्ल्ड हिस्टोरिकल एजेंट का तस्वुर हेगल के पास नहीं, दुनिया में हमेशा रहा है, सुमेरियंस के पास, बेबिलोनियंस के पास, इजिप्शियंस के पास, हिंदूज के पास, चाइनीज के पास ये आइडिया मौजूद है कि एक आदमी एक बहुत तवील अरसे के बाद पैदा होता है और वही इंसान वो काम कर सकता है और दूसरा आदमी काम नहीं कर सकता। तो इंसानियत को इंतजार करना पड़ता है उस आदमी के आने का। तो वो आ जाता है वो नामुमकिन को मुमकिन बना सकता है, सही है। इससे हम कहते हैं मेजियन कल्चर, ठीक है। जैसे मुसलमानों में आइडिया मुजद्दिद की, 1000 साल बाद आया, क्रिश्चियंस के अंदर आइडिया मिलेनियम के बाद एक आदमी आता है, सही है। तो मुख्तलिफ, यानी कि इससे पहले बेबीलोनियंस के पास, सुमेरियंस के पास, इजिप्शियंस के पास उनके आइडियाज हैं कि वो एक आदमी पैदा होता है, वो जो होता है सुपीरियर होता है अपने वजूद के अंदर, हालात वाले आपकी वजह से मातहत नहीं होता और किसी भी हालात को पलट देता है, वो पलट सकने के काबिल होता है, क्यों, उसके पीछे कुछ स्पिरिचुअल कुव्वतें होती हैं। लेकिन इंडिविजुअल जब ये काम करता है तो उस इंडिविजुअल के जो जीनियस है वो सिर्फ रैशनली एक्सप्रेस नहीं करती, वो पूरी की पूरी उसकी लाइफ जो होती है, चाहे वो इमोशंस हो, चाहे वो एक्सप्रेशन हो, चाहे वो फीलिंग्स हो, चाहे वो उसके पर्सनल इंटरेस्ट हो, चाहे उसकी जियोग्राफिकल कंडीशन हो, उसको जिसको भी वो अपने मफाद के लिए इस्तेमाल करता है या इजहार करता है वो हिस्ट्री की कॉन्स्टिट्यूशन में फंडामेंटल रोल है। जैसे अगर एंथनी क्लोपेट्रा के चक्कर में नहीं पड़ता तो कुछ और तारीफ होती है ना, कुछ और हिस्ट्री होती, लेकिन वो पड़ गया उसके चक्कर में, नतीजा कुछ और निकला। तो इसी तरीके से अगर मुसलमानों के अंदर कुछ ऐसे लोग नहीं पड़ते, मुसलमान तारीफ कुछ और होती, वो एज एन इंडिविजुअल। अब आप ये कहें कि वो तो खुदा की मर्जी होती है और खुदा कोई किसी से भी ले सकता है, ये ठीक है, लेकिन ये तो एक सेक्युलर फ्रेमवर्क में मैं जो बता रहा हूँ ना, वो तो ये थोड़ी कह रहे हैं कि हजरत उमर के पीछे कौन है और सलाउद्दीन अय्यूबी के पीछे कौन है, वो तो ये कह रहे हैं कोई भी हो सकता है। इसीलिए जेब वगैरह जाएंगे इनको हजरत उमर को कहते हैं उमर द ग्रेट, क्यों कहते हैं वो, इसलिए कहते हैं कि जो स्टेट्समैनशिप है वो वेस्टर्न कंसेप्चुअल फ्रेमवर्क में भी अंडरस्टैंडेबल अंडरस्टैंड कर सकते, भाई ये स्टेट्समैन मुसलमानों के अंदर ऐसा पैदा हुआ, अगर ये नहीं होता شاید مسلمان تاریخ کچھ اور. اگر آپ ریلیجیس پیراڈائم میں دیکھیں گے تو کچھ اور مطلب اس کا ملے گا, لیکن وہ کہیں نہیں یہ ایک جینیس ہے, انٹلیکچولی سپیریئر انڈیویجول ہے, جو کہیں پر بھی پیدا ہو جائے گا وہ وہی کام کر کے دکھائے گا. جیسے خالد بن ولید جب تک کنورٹ نہیں ہوئے مسلمانوں کو بہت نقصان پہنچا رہا, کیوں؟ کیونکہ مینٹلی ہی واز انوالو, کیونکہ آرٹ آف وار جو ہے وہ ان کو آتا تھا, کیونکہ ان کو یہی آتا تھا بہترین. تو جب وہ مسلمان نہیں ہوئے تو اس وقت بھی جو ہے عرب کے گھوڑوں کو چڑھانا اور یہی ان کی زندگی تھی بچپن سے. جب وہ کنورٹ ہوئے تو مسلمانوں میں جب وہ آ گئے تو دوست بہت بڑھ گیا. تو یہ جو انڈیویجول رہتے ہیں ان کے اظہار کے جو میکینزم ہوتے ہیں وہ ماتحت نہیں ہوتے, نہ تو ریاست کے, نہ نسل کے, نہ جیوگرافی کے. یعنی کسی بھی جیوگرافی میں آپ ان کو بھیج دو وہ اپنی مرضی کے مطابق اس کو ڈال دے. یعنی یہ نہیں کہے گا وہ جیوگرافی کی وجہ سے ان کو شکست ہو, نہیں, ایسا نہیں. جیوگرافی کو اپنی مرضی پہ ڈال دے. یعنی کہ آپ یہ نہیں کہہ سکتے کہ سعد بن ابی وقاص تو صحراؤں میں رہنے والے آدمی اور ایران کو کیسے پاس کرتے, وہ ریلیٹیولی سپیریئر ہوئے ان انڈیویجولس کے مقابلے میں جو کہ ان علاقوں میں آباد تھے. تو یہ ایک تو یہ, اور یہ مختلف معاشروں اور مختلف ریاستوں میں یہ انڈیویجول پیدا ہو سکتے ہیں, ان کی جینیس کا کوئی توڑ نہیں ہوتا. ان کا توڑ جو ہوتا ہے ایک دوسرا انڈیویجول ہی ہوتا ہے, اور جب تک یہ اپنا کام کرنا ہوتا ہے یہ کرتے ہیں اور تاریخ کے دھارے کو پلٹ کر مر جاتے ہیں. جس طرح اس میں جو کتاب لکھی گارڈنر نے اس میں 100 ایسے لوگ آئیڈینٹیفائی کیے ہیں جنہوں نے تاریخ کے دھارے کو تبدیل کیا. اس میں حضور صلی اللہ علیہ وسلم ہے, کرائسٹ ہے, نیوٹن ہے, روور ہے, آئنسٹائن ہے, مختلف. ان میں چنگیز خان 35 نمبر پر ہیں, مختلف لوگ جو تھے جنہوں نے تاریخ, ایک انڈیویجول نے آ کر تاریخ کو ری شیپ کر دیا. ٹھیک ہے, یہ دوسرا پیدا ہے. اب چونکہ اس میں ہمیں یہ پتہ نہیں کہ وہ کیسے پیدا ہوگا, لہٰذا اس پہ ہم بات نہیں کر رہے. لہٰذا یہ جیوگرافی میں تو ہم بات کر سکتے ہیں, ریس پہ ہم بات کر رہے ہیں, لیکن جینیس کا ہم کیا کریں؟ اگر کوئی آدمی بھائی جینیس نہیں تو اس کا کیا کر سکتے ہیں؟ تو اس کو آپ کنسٹرکٹ نہیں کر سکتے. یہ کسبی نہیں ہوتا, وہ بھی ہوتا ہے, وہ ہوتا ہی ایسا ہے, وہ ویسا ہی ہوتا ہے, یا حالات اسے ویسا بنا دیتے ہیں تو اس کا توڑ کم از کم اس زمانے میں ممکن نہیں ہوتا. یعنی کہ جرمنز نے ایک کمپیوٹر سافٹ ویئر بنایا تھا جس میں انہوں نے کہا کہ بھائی مختلف پرسنالٹی کے جو ڈیفائننگ فیچرز ہیں وہ اس میں ڈالے ہیں, تو بتاتا ہے کہ یہ کیا امپیکٹ ڈال سکتا ہے یہ انسان دنیا پہ. پھر آپ اس کو ہسٹوریکلی دیکھ لیں, کمپیئر کر کے کہ ہاں اس نے یہ امپیکٹ ڈالا. تو حضور صلی اللہ علیہ وسلم کے بیچ میں ڈالا, ایک بچہ جس کا باپ مر چکا اس کی پیدائش سے پہلے اور ماں 5 سال کی عمر میں مر چکے ہیں, اور حضرت عبد المطلب مرے, انتقال ہوا 5 سال کی عمر میں, یا فاضر آمنا کا اس طرح وائرل وہ ہو گیا, اور اس کے بعد پھر وہ اس طرح سے پلے اور کوئی لکھنا نہیں جانتے تھے نہ پڑھنا ہی. تو کیا امپیکٹ ڈال سکتا ہے یہ آدمی دنیا میں؟ تو تبدیل ہوگا کوئی ٹریویل امپیکٹ ہوگا, لیکن سب سے اوور ویلڈنگ امپیکٹ. تو ایون کرائسٹ سے زیادہ امپیکٹ ہے. اس کی وجہ یہ ہے کہ کرائسٹ کو تو لوگوں نے یہ مان لیا تھا کہ ہی از گاڈ. یعنی کہ اس کی جو کتاب ہے کارلائل کی, آن ہیروز اینڈ ہیرو ورشپ, تو وہ کارلائل کہتا ہے کہ بھائی مسئلہ یہ ہے کہ میں نمبر 1 ہیرو جو اسے مانتا ہوں وہ حضور صلی اللہ علیہ وسلم کو اس لیے مانتا ہوں کہ ہی واز ایکنالجڈ ایز مین, دیٹ از دا سپیریورٹی, ہی از اے ریئل ہیرو. وہ کہتا ہے کہ یہ ایک یونیک ایکسپیرینس ہے کہ دنیا میں اکثر سویلائزیشن میں جو بڑا آدمی پیدا ہوا وہ تو حضور صلی اللہ علیہ وسلم پیغمبر تو نہیں مانتا نا. وہ یہ کہتا ہے کہ بھائی بڑا آدمی جب پیدا ہوتا ہے تو اس کو آپ کہتے ہو یہ بڑا اس لیے کہ یہ انسان نہیں ہے. बहुत सारे हैं, यानी कि एटलीस्ट ही है, इज सन ऑफ द गॉड, यू कैन नॉट बीट इन वॉर। तो डिफेंस लेस जब हो गया तो उसको तुमने टीवी से मार के गिरा दिया, वरना तो उसे नहीं मार पाया, या ये कि जो भी। लेकिन हुजूर सल्लल्लाहु अलैहि वसल्लम के बारे में ये यूनिक है कि इनको इंसानी मानते हैं वो लोग, और लोगों ने खुदा की उस तरह से एहतराम नहीं किया जैसा इनका एहतराम किया गया। तो वो कहता है ही द रियल हीरो, क्योंकि वो इंसानों का रिप्रेजेंटेटिव है और इंसान ही है वो। जबकि क्राइस्ट को वो नंबर टू पे इसलिए रखता है कि वो कहता है इम्पैक्ट तो इनका भी बहुत ज्यादा है, लेकिन उन्होंने इंसान नहीं रखा गया, खुदा बना दिया, तो फिर वो जेन्युइन रिप्रेजेंटेटिव नहीं है इंसान का, है ना। तो अब अगर इंडिविजुअल को लोगे तो वो इंडिविजुअल की को जांचने का जो पैमाना है वो उसका इम्पैक्ट है दुनिया के ऊपर, कितना बड़ा और कितना तवील अर्से तक उसका इम्पैक्ट रहे और उसके साथ लोगों की कमिटमेंट कितने अर्से तक कायम रहे। क्योंकि बहुत सारे बड़े लोग जो कि किस्सा पारी ना हो गए, उन्होंने इम्पैक्ट डाला लेकिन वो इम्पैक्ट सस्टेन नहीं कर सके, या वो अपना इम्पैक्ट को कॉन्ट्रोडिक्ट कर गया खुद ही। लेकिन कुछ ऐसे हैं जो उनका इम्पैक्ट जो है वो वेव अभी तक के लोग फील कर रहे हैं, वो इम्पैक्ट मुस्तकिल आ रहा है, तो वो एज एन इंडिविजुअल आप उसको वैल्यू करेंगे, ना कि रेस कॉन्टेक्स्ट में, ना कि जियोग्राफी के कॉन्टेक्स्ट में।
तो ये जो है मतलब ये कि आपका जो एनवायरनमेंट है और जो आपकी एपिस्टेमोलॉजी है, मेटाफिजिक्स है, आपका निजाम तालीम और तरबियत और तदरीस है, इसका कोई इम्पैक्ट नहीं होता किसी इस तरह के हिस्टोरिकल एजेंट पर?
इससे कोई फर्क नहीं पड़ता, जो इसका इससे कोई फर्क नहीं पड़ता, क्यों? इसलिए कि दुनिया में बड़े जितने एजेंट हैं उनमें कोई सेम पैटर्न आप नहीं देख सकते, सबका एक पैटर्न, मुख्तलिफ पैटर्न होंगे। तो आप ये नहीं कह सकते कि देखो ये बड़े लोग हैं, इन सबके अंदर पैटर्न एक ही है कि ये आला तालीम याफ्ता है, तो उसमें बहुत सारे ऐसे बिल्कुल तालीम नहीं होगी, या ये कि सब ये वॉरियर टाइप है, सब बहुत सारे ऐसे उनमें कभी तलवार नहीं होगा, या इन सब के अंदर ये सदर मुश्तर होगी, उनके माँ बाप की तबीयत, तो बहुत सारों के माँ बाप कम हुए, यू नो। तो पैटर्न आप नहीं दिखा सकते, एक कोई एक पैटर्न कॉमन डिनोमिनेटर, वाहिद कॉमन डिनोमिनेटर ये कि इनका इम्पैक्ट जबरदस्त खत्म करता है इसके अंदर, इसके अलावा उनमें अदर मुश्तरक तलाश करना कोई एक मुमकिन नहीं। इस वजह से कहा जाता है कि ये तमाम कंटिजेंट कंडीशन है, नेसेसरी कंडीशन। नेपोलियन है, अलेक्जेंडर है, ये इन दोनों की, क्राइस्ट, इन तीन की तो एग्जांपल हेगल खुद देता है वर्ल्ड हिस्टोरिकल हेगल। तो अगर आप ये कहते हैं कि भाई ये इंडिविजुअल किस वजह से बड़ा बना कि ये एक मेटाफिजिक्स, तो मुख्तलिफ मेटाफिजिक्स को अख्तियार किए हुए या मुख्तलिफ एपिस्टेमोलॉजिकल बेसिस रखते या मुख्तलिफ सोशल एनवायरनमेंट की पैदावार या मुख्तलिफ जियोग्राफी से ताल्लुक, लेकिन उनमें कदर जो मुश्किल वो ये कि वो इम्पैक्ट उनका बड़ा जबरदस्त और वो अपने सामने खड़े नहीं होने दिया उन्होंने, किसी अपने सामने किसी को खड़ा नहीं होने दिया उन्होंने, जब तक वो रहे लोगों ने उनकी बढ़ाई को कबूल कर लिया, झुका दिया था उनके आगे, झुका दे दिया। किसी ने कहा कि भाई एक आदमी ने कहा कि भाई मैं बड़े आदमी को कैसे पहचानूंगा, उसने कहा बड़ा आदमी जब तुम्हारे सामने आएगा तो तुम्हारा सर खुद ही छूट जाएगा और उसके सामने तुम्हें ये ख्वाहिश नहीं पैदा हुई कि मैं इससे बड़ा हूँ, वो होता है बड़ा आदमी, उसके कद काट से या उसकी ताकत से, उसकी बड़ाई का इजहार हो, उसकी ग्रेस जो होती है वो ऐसी होती है कि आदमी झुक जाता है, सरेंडर कर देता है उसके, वो बड़ा आदमी जो है। वो कॉमन. अब आप कहें क्या सबके साथ ऐसा हुआ, चंगेज खान के साथ ऐसा नहीं है, सब जो नहीं जुटता था उसी गर्दन काट देता था. या ये कि बाज ऐसे जुटा के सबने सर झुका दिए, बाद ऐसे जिनके सर नहीं झुकाया उनको ही लटका दिया और बाद में सर झुकाया, जब उसको लटका दिया फिर सबके सर झुके. तो यानी कि ये आप नहीं बता सकते कि कोई एक फैक्टर है, जब एक फैक्टर नहीं है तो सिवाय इसके आप नहीं कह सकते कि ये सुपीरियर है. ये सुपीरियर बिकॉज ऑफ बीइंग सुपीरियर. तो ये मुसलमानों के अंदर भी ये आइडिया है कि मुझे देती है वो खड़ा, कोई आएगा कोई आएगा. तो ये जो आइडिया है बुनियादी तौर पर कोई नया आइडिया नहीं, अल्लामा अकबाल ने बताया सोमेजियन कल्चर में कि ये मुसलमानों के पहले भी ये आइडिया मौजूद रहे हैं.
तो ये मतलब आइडिया के स्ट्रेंथ के बजाय ये तो एक वीकनेस के तौर पर सामने आता है, मतलब आएगा.
हाँ
हम तो कुछ नहीं कर सकते.
हाँ
लिहाजा आप इंतजार करो.
हाँ
वहाँ मतलब हर जगह कहीं भी इमाम मेहदी का इंतजार हो रहा है, कहीं इमाम मुंतजर का इंतजार कर रहे हैं, कहीं फैसलाउद्दीन अय्यूबी का इंतजार कर रहे हैं, कोई हिस्टोरिकल एजेंट खुद बहुत मनते शहूर पर जाहिर होगा. तो मतलब ये
इस्लामिक उसको इसी कॉन्टेक्स्ट में लिया. और हेगल कहता है कि बुनियादी तौर पर आप वो जो इंडिविजुअल आता है तो वो ऐलान ऐलान थोड़ी करता है कि मैं आ गया, मतलब पता चल जाता है लोगों और वो तारीख के धारे को पलट देता है. यानी कि वो कर दिखाता है जो नामुमकिन समझते हैं ना उसको मुमकिन बना देता है, नामुमकिन को मुमकिन बनाता है लोगों के सामने, जीती जागती दुनिया के अंदर वो कर दिखाता है जो आप कंसीव नहीं कर सकते. यानी कि ये तो कंसीव ही नहीं कर सकते थे आप कि एक आदमी जो कि बिल्कुल गुलाम हो काला अरब्स को लीड करे और अरब्स भी उसको भेजें कि जाके जरा तुम देखो, और वहां पहुंच के सारी किश्तियां जला दो और कहे अब मैं रौन डालूंगा पूरे स्पेन और कर दिखाए वो कर दे वो. तो इसका आम आदमी तो नहीं था ना, तो आम आदमी काम नहीं कर सकता, आम आदमी के बस का नहीं. आम आदमी अगर वो किश्ती जलाया सब लोग उसको पकड़ के मार देंगे या उसकी कोई सुनेगा ही नहीं. वो कह रहे हैं आम जला दो आ जाओ, अपनी बीवी से कह रहे थे चाय बना दो बीवी चाय नहीं बना के देती है ना. लेकिन एक आदमी कह रहा है जला दो इसको, तो क्या कॉन्फिडेंस लेवल होगा उसका. तो उसने कहा जला दो तो लोगों ने जला दिए, तो वो उसके अंदर बिलीव इन हो जाते हैं. तो वो कर दिखाता है जो दूसरे नहीं कर सकते. अलेक्जेंडर के बारे में भी यही मशहूर था कि अलेक्जेंडर जो था अपने साथ 10 या 12 लोगों के साथ रहता था जो अंदर घुस के कत्ल कर देते थे जो भी जन को कमांड कर रहा था, यानी कि कल्प पे हमला करता था. और उसके लिए उसकी स्ट्रैटेजी जो थी उसमें 100% इम्कान होता है कि आप मर जाओगे. आप घमसान की लड़ाई जब लड़ोगे जंग तगल्लुब में तुम रहोगे, तो सारी जिंदगी जंग तगल्लुब में रहा था उसी को वो जंग समझता था, जिससे जाते हैं सब कतराते हैं उसी को वो जंग समझता था. और जो उसके लोग थे उन्होंने उसको डिसीव कभी किया नहीं था, वो अंदर घुस के खतर करते थे. हर आदमी तो ये काम नहीं करता.
लेकिन इस्लामिक इफेक्टिव में तो क्या जो है जस्टिफिकेशन अगर दी अल्लामा बंद में खैर वो की हो तो अपना एक वेस्टर्न सेकुलर इफेक्टिव में की है, इस्लामिक इफेक्टिव में की तो कोई जस्टिफिकेशन नहीं होती कि आप किसी फर्क के इंतजार में जाए. मतलब
अल्लामा इकबाल भी नहीं कहते कि नहीं करो, अल्लामा इकबाल कहते कोई भी बन सकता है ना, तुम भी बन जाओ, तुम बन जाओ मर्दे आम कोई भी बन जाओ, मर्दे कामिल बन जाओ, सुपरमैन बन जाओ, यूबर मांच तो बन जाओ, तुम खुद इंतजार में खुद बन जाओ. तो वो इकबाल का हालात आप देखें, इकबाल के हालात ये हैं कि पूरा का पूरी मुस्लिम स्टेट जो थे गुलाम थे पूरी, सिवाय टर्की के छोटे से इलाके के, ईरान के छोटे से इलाके, वो भी फिल अमल नहीं, ईरान और टर्की, बाकी पूरा का पूरा गुलाम थे मुसलमान. तो इकबाल वो यही तो करना था, एग्रेशन भी था उनके अंदर, गुस्सा भी था, और ये कि तुम यार इंतजार खुद करो वो यही कहते रहे खुद करो तो तुम खुद बन जाओ, खुद बन जाओ उसके लिए मर्द आहिन बनो, मर्द कामिल बनो। और अगर इख्वानुस्सफा को आप पढ़ें तो उनके पास मर्द कामिल का एक तसव्वुर है, इख्वानुस्सफा के पास वो मर्द कामिल का तसव्वुर जो है वो प्रिवेल कर गया। तो उन्होंने सुपरमैन नीचे से ले लिया और उसके साथ रिलीजियोसिटी एसोसिएट करके मर्द आहिन का कॉन्सेप्ट बना दी, यानी कि सुपरमैन के ऊपर कुछ नहीं है, मर्द आहिन के ऊपर गॉड। तो वो बन जाओ, लेकिन जो वर्ल्ड हिस्टोरिकल एजेंट है वो तो बन नहीं सकते आप,
सुपरमैन के
बन नहीं सकते आप होते। लेकिन सवाल ये कि कौन है, किसे क्या पता है कौन है, बहुत सारे लोगों को पता ही नहीं था वो कितने बड़े इंसान, और बहुत को पता ही नहीं होगा कितने बड़े बेवकूफ हैं वो, तो तारीफ पता कितना बड़ा समझ रहे थे तो बिल्कुल छोटा इंसान था, यही है कि इसे बहुत छोटा समझते, ये बहुत बड़ा आदमी था, अपने वक्त का बड़ा आदमी था। तो बहुत सारे ये तो तारीख बताती है कि कौन बड़ा था कौन छोटा, यही है इसी बुनियाद पर पता चलता है। यानी कि बहुत सारे लोग बड़ा काम करने की कोशिश में मारे जाते हैं, नहीं कर पाते वो बड़े का, तो फिर वो बड़े आदमी थे ही एक अलग क्या बड़ा आदमी नहीं था। क्यों? क्योंकि बड़ा आदमी जो होता है वो तब्दील कर देता है, और जो बड़ा आदमी नहीं होता वो तब्दील नहीं कर पाता, जो तारीख के धारे को पलट देता है वो होता है बड़ा, वही होता है वर्ल्ड हिस्टोरिकल। जो नहीं कर पाता वो एक सिली आइडिया था और वो उस दौर का सच नहीं था जो वो कह रहा था। बहरहाल इस्लामिक फ्रेमवर्क में तो हिस्टोरिकली मुसलमानों के लिए कभी भी ये प्रॉब्लम नहीं रहा कि कौन ये ठीक करे, होगा ना सबकी जिम्मेदारी है, सब करेंगे ठीक, और नहीं ठीक किया तो फिर पूछा भी जाएगा सबसे कि तुमने क्या कर रहे थे, तुम इस वक्त तुम क्या कर रहे थे, अगर कोई कहे कि भाई मैं क्या कर सकता था तो यही पूछा जाएगा कि तुम क्या कर सकते थे, नहीं तुमने क्या किया, जो तुम कर सकते थे वो तुमने किया या नहीं। जिस तरह वो हजरत इब्राहिम को जब आग में फेंका तो चुड़िया जो थी चोंच में पानी का कतरा लेके जाती थी और ऊपर से एक कतरा उससे गिरा, तो उन्होंने कहा शैतान ने कहा मैंने पक्का इंतजाम किया यहाँ इन खतरों से नहीं बुझेगी, उसने कहा मैं सिर्फ उनमें शामिल होना चाहती हूँ जो इब्राहिम को बचाने वाले हैं, मुझे पता आग नहीं बुझेगी लेकिन मेरे बस में जो है वो तो मैं करूँगी, और जिसका बंदा है उसे वो खुद बचा लेंगे। तो रिलीजियस जो फ्रेमवर्क होता है उसके अंदर एक बहुत इम्पोर्टेंट स्ट्रेंथ ये होती है कि इट्स नॉट जस्ट यू एंड द प्रॉब्लम टू विच यू आर कन्फ्रंटिंग, देर इज अ थर्ड पार्टी इन्वॉल्व, देर इज अ गॉड। तो वो कोई कंसेप्चुअल चीज तो नहीं होती। तो वर्ल्ड हिस्टोरिकल एजेंट अगर रिलीजियस कॉन्टेक्स्ट में आप उसको अंडरस्टैंड करोगे तो वो अकेला तो नहीं होता, अकेला तो नहीं होता, वो उसके साथ कुछ होता है, कोई होता है जो उससे करवा देता है या करने में मदद देता है या कम से कम करने के इम्कान पैदा कर देता है। तो अगर आप अल्लाह के लिए कुछ करना चाहते हो तो ये मुमकिन नहीं है कि वो आपको ऐसे ही छोड़े, ही इज एन एक्टिव गॉड। सवाल ये कि मैं जो कर रहा हूँ वो ठीक कर रहा हूँ या ठीक नहीं कर रहा, ये है इम्पोर्टेंट बात। तो अगर आप समझते हैं कि आप ठीक कर रहे हैं तो आपको देखना पड़ेगा कि प्रॉफिट ने क्या किया और सहाबा ने क्या किया और कुरान क्या कहता है, अगर उससे कंसिस्टेंट नहीं है तो फिर तुम ठीक करो अपने आप, और जब भी ठीक कर लो, ठीक करना चाहो तो ठीक कर लो, नहीं ठीक कर सकते ठीक कर, तो तैयार रहो उसके, ठीक है। उसके बाद चौथा जो फैक्टर है वो इकोनॉमिक फैक्टर है, इकोनॉमिक यानी कि तारीख के धारे को तब्दील करने का एक फैक्टर, जियोग्राफिकल ट्रांसफॉर्मेशन है, जियोग्राफिकल चेंज है, दूसरा रेशियल डोमिनेशन है, तीसरा इंडिविजुअल जीनियस है, और चौथा जो है वो इकोनॉमिक, कि जो मीन्स ऑफ प्रोडक्शन है और मीन ऑफ ट्रांजैक्शन मीन ऑफ एक्सचेंज जो है वो किस नौयत के हो गए उनके तब्दीली तारीख के धारे को तब्दील कर दे। नीचे एक वक्त था कि आप लोगों को ये पता होगा कि हज जब होने वाला होता था, जब हज का जमाना आता था, तो जो इनके बादशाह या जो भी सरदार जो होते थे सऊदी में, वो समंदर की तरफ देखते थे, क्योंकि हैदराबाद का जो बादशाह था वो भेजता था पहले इंतजाम करता था, तो जो निजाम हैदराबाद है वो जिम्मेदारी उठाता था हज के इंतजाम वो कैसे भेजता था। इसीलिए अगर कोई आदमी हैदराबाद का है, इंडियन हैदराबाद का, और वो जाता है सऊदीयन के पास, तो सऊदीयन उसकी होल हार्टेडली मदद करता है, उसको अपना मोहसिन के तौर पर ले, हालांकि वो तो बादशाह नहीं है लेकिन उस इलाके का मुसलमान है। अगर वो उस इलाके का मुसलमान है तो वो उसको वैल्यू करता है। क्यों? इसलिए कि उनकी इकोनॉमिक स्ट्रेंथ ऐसी थी कि वो ये कर सकते थे, हर आदमी नहीं कर सकते। पाकिस्तान जब बना है तो हैदराबाद से बादशाह ने यहाँ पे 14 करोड़ रुपए पाकिस्तानी करेंसी थी, उसके नतीजे में हिंदुस्तान ने हमला करके बादशाह को तबाह कर दिया। तो बताने का मतलब ये कि जो इकोनॉमिक फैक्टर होता है ये बड़ा इम्पोर्टेंट होता है बाद हिस्टोरिकल प्रोसेस की ट्रांसफॉर्मेशन, बहुत इम्पोर्टेंट रोल प्ले करता है। यानी कि जब देखें आप औरंगजेब के जमाने में, ये लोग सबसे ज्यादा कंडेम करते हैं औरंगजेब को, औरंगजेब ने जो रियासत कायम की, तो जो अंग्रेज आए हैं हिंदुस्तान, उन्होंने हिंदुस्तान को घूम के जब देखा तो उन्होंने कहा कि हिंदुस्तान एक हैरतअंगेज तौर पर खुशहाल मुल्क है, हैरतअंगेज तौर पर लोग गुर्बत नहीं है, यहाँ बादशाह गरीब है और आवाम अमीर है, बादशाह के पास खाने को नहीं होता और ये लोग जो है, तो उन्होंने उसकी जो इकोनॉमिक स्ट्रेंथ थी वो उनको खींच लाई हिंदुस्तान के ऊपर हमला करने का, और उन्होंने भी पहले हमला नहीं किया बल्कि इकोनॉमिक प्लेन पर इंटरैक्ट किया, उसको ये पता चला कि ये किस हद तक इसके अंदर पोटेंशियल है। तो इकोनॉमिक जो फैक्टर होता है वो तारीख के धारे को तब्दील करने में एक इम्पोर्टेंट रोल प्ले करता है। जैसे आज पिछले 60 साल से हम भिखारियों की तरह मांगने जा रहे हैं और हमारी रूलिंग एलीट मजे कर रही है उन पैसों, हमारी रूलिंग एलीट पता नहीं कितने खानदानों अरबों रुपए खा गए भीख मांगना। अगर वो भीख नहीं मांगते आज तक तो शायद कुछ और हो, लेकिन आपको जो इकोनॉमिक कंडीशन है वो इकोनॉमिक कंडीशन या इकोनॉमिक स्ट्रक्चर जो है आपको छोड़ते नहीं है इस काबिल के आप कोई ऑटोनोमस डिसीशन दे सकें इन द इंटरेस्ट ऑफ दीज पीपल। तो इकोनॉमिक फैक्टर जो होता है वो बहुत इम्पोर्टेंट होता है, लेकिन बहुत कम हिस्टोरियन रहते हैं जिन्होंने ये कहा कि इकोनॉमिक फैक्टर इज रेलेवेंट होता है। शायद ऑलमोस्ट कोई भी ऐसा आदमी आपको नहीं मिलेगा जो कहे इकोनॉमिक फैक्टर इज रेलेवेंट होता है, लेकिन ऐसे भी बहुत कम है जो कहते हैं सिर्फ इकोनॉमिक फैक्टर ही होता है। ये दो अलग बातें, एक कहना कि इकोनॉमिक फैक्टर इम्पोर्टेंट होता है ये एक अलग बात है, और ये कहना कि सिर्फ इकोनॉमिक फैक्टर हिस्टोरिकल प्रोसेस के, ये बिल्कुल अलग बात है। मार्क्स ऐसा आदमी है जो कहता है कि असल में जो बेस स्ट्रक्चर होता है वो इकोनॉमिक स्ट्रक्चर ही होता है, बेस स्ट्रक्चर से जो इकोनॉमिक स्ट्रक्चर होता है, इसलिए अगर इकोनॉमिक स्ट्रक्चर तब्दील हो जाएगा तो सुपर स्ट्रक्चर जो है, चाहे कल्चरल हो, पॉलिटिकल हो, सोशल हो, वो सारे के सारे तब्दील हो जाते हैं। तो इसका मतलब है मीन्स ऑफ प्रोडक्शन, रिलेशंस ऑफ प्रोडक्शन को
डिटरमिन करते हैं. तो आज जिस तरह के मीन्स ऑफ प्रोडक्शन होंगे उस तरह के रिलेशन ऑफ प्रोडक्शन बन जाएंगे. मीन्स ऑफ प्रोडक्शन तब्दील होंगे, रिलेशन ऑफ प्रोडक्शन तब्दील होंगे. अगर आप इस कॉन्टेक्स्ट में देखते हैं तो इट इज नॉट वन ऑफ द फैक्टर. जैसे हमने पहले बताया था दैट इकोनॉमिक फैक्टर इज वन ऑफ द इम्पॉर्टेंट फैक्टर इन द ट्रांसफॉर्मेशन ऑफ हिस्टोरिकल प्रोसेस दैट ज्योग्राफी और रेस एंड इंडिविजुअल यूनियन एंड अलॉन्ग विद दीज फैक्टर्स इकोनॉमिक फैक्टर इज इक्वली इम्पॉर्टेंट. बट मार्क्स इज नॉट सेइंग दिस. मार्क्स इज सेइंग दैट इकोनॉमिक फैक्टर इज दी फैक्टर. ये बिल्कुल अलग बात है कि इकोनॉमिक फैक्टर की तब्दीली दूसरे तमाम फैक्टर्स को डिटरमिन करती है. क्यों ऐसा कहता है मार्क्स? मार्क्स ऐसा क्यों कहता है? मार्क्स ऐसा इसलिए कहता है कि मार्क्स के बाद हकीकत मार्क्सी है. और तारीखी अमल किसी गैर मादी हकीकत, पहली बात तो ये है कि मार्क्स के सिस्टम में गैर मादी हकीकत कॉन्ट्रडिक्शन एंड इंटरवेंशन. गैर मादी जो होता है वो हकीकत होता ही है. लेकिन बिल पढ़ने महाल हम ये कह देते हैं कि अगर कोई आदमी कहे कि गैर मादी हकीकत तारीखी अमल को तब्दील करने का सबब होती है तो मार्क्स उसे नहीं मानते. क्योंकि मार्क्स के सिस्टम के अंदर हकीकत गैर मादी हो ही नहीं सकती. अगर वो हकीकी है तो वो मादी ही हो और वो अपना इजहार करेगी थ्रू मीन्स ऑफ प्रोडक्शन. मीन्स ऑफ प्रोडक्शन के अंदर जो पार्टिसिपेशन होगी उसकी बुनियाद पर तारीख के धारे में तारीख का धारा तब्दील होता चलेगा. तो बेसिक जो आर्ग्यूमेंट है वो ये कि आजकल जितने अभी तक मैंने फैक्टर्स बताए उनमें सबसे सेंट्रल फैक्टर जिसे माना जाता है वो इकोनॉमिक फैक्टर ही को माना जाता है. ये दे डू नॉट कंसिडर दैट एज मार्क्सिस्ट. आयरॉनिक बात यह है कि आप तमाम की तमाम हिस्टोरिकल प्रोसेस को एनालाइज करते हैं जिस फ्रेमवर्क में वो एसेंशियली मार्क्सिस्ट फ्रेमवर्क है by abstracting this analysis from Marxist context. यानी कि आप देखें कि पाकिस्तान के अंदर जो सो कॉल्ड लिबरल्स हैं उनका एनालिसिस आप उठा के देखें पूरा इकोनॉमिक एनालिसिस मार्क्सिस्ट एनालिसिस. लेकिन दे डू नॉट कंसिडर दैमसेल्फ एज मार्क्सिस्ट और मार्क्स की जो डायलेक्टिक्स को भी नहीं मानते. लेकिन जो डायलेक्टिक्स जिस डायलेक्टिक्स के ऊपर वो माशरे का तजिया कर रहे होते हैं, माशरत का तजिया कर रहे होते हैं, सियासत का तजिया कर रहे होते हैं, समाजियात का तजिया कर रहे होते हैं, तहजीब का तजिया, वो माशी होता. दे आर यूजिंग मार्क्सिस्ट कंसेप्चुअल टूल विदाउट फॉलोइंग मार्क्सिस्ट मेथडोलॉजी. बात समझा रही है? इसका नतीजा क्या होता है? इसका नतीजा ये होता है कि आप असर्ट करते हैं मेटाफिजिक्स ऑफ मटीरियलिज्म को बाय री लिंकिंग इट विद Marx. By detaching it to the Marx, you are using Marxist method. और उसका impact इतना overwhelming है कि आपकी terminology तक Marxist होगी. यानी कि आप देखें टीवी के प्रोग्रामों में, मजहबी प्रोग्रामों में जो अलिफ में जो तमाशा वो लगाता है, उस तमाशे की बड़ी defining characteristic ये है कि उसमें उलमा जो आते हैं, चाहे वो देवबंदी उलमा हो, शिया उलमा हो या बरेली उलमा, तीनों या एल एजी, सब के ऊपर एक चीज निकलना था उलमा का तबका. सुना ही मतलब उलमा के तबके में तो ये बात नहीं है. उलमा तबका ये तो मार्क्सिस्ट टर्म है. तबका क्या होता है? तबके का मतलब होता है पीपल हैविंग सेम इकोनॉमिक इंटरेस्ट. जब तुम कहते हो उलमा का तबका तो दरअसल तुम तो ये कहते हो कि ये मार्केट आइडेंटिटी है. तुम्हें उलमा किस बात का भाई? वो तो उलमा किस बात का? वो मार्केट की पैदावार है ना वो. तो फिर तुम किस बात से कह रहे हो उलमा के तबके का एहतराम नहीं हो रहा? उलमा के तबके का एहतराम नहीं हो रहा. तुम्हें पता है तबका किसे कहते हैं, उलमा किसे कहते हैं? क्या उलमा इकोनॉमिक स्ट्रक्चर की पैदावार होते हैं? جب علماء فیصلے کرتے ہیں, یعنی کہ طبقہ وہ ہوتا ہے جو ڈیسیشن میکنگ اس بنیاد پہ کرتا ہے کہ اس کے معاشی مفادات کا تحفظ کیسے ہوگا. کیا علماء اس بنیاد پہ فیصلے کرتے ہیں کیا؟ جو تم اپنے آپ کو, چلو دوسرا تمہیں بدماش کہے, کوئی لبرل کہے, کوئی مارکسسٹ کہے, کوئی سوشل ڈیموکریٹ کہے, کوئی فیمنسٹ کہے کہ تم طبقہ ہو تو چلو الزام لگا رہا, خود ہی وہ کیسے آتے ہیں بڑی اپنا ٹوپی سیدھی کرتے ہوئے گاڑی کے اندر انگلی گھماتے ہوتے ہیں علماء کا تھا. اب وہی تم کیا اکنامک بنیادوں میں ڈیسیزن لیتے ہو کیا؟ اکنامک سیکٹر کی بنیاد میں ڈیسیزن لیتے ہو جو تم اپنے آپ کو طبقہ کہہ رہے, تو تمہاری ٹرمنالوجی تک تم وہ استعمال کرتے ہو تو تمہارا انالیسس میں اسپرچویلٹی بچے گی؟ وہی بچ سکتی ہو اگر تم طبقاتی کشمکش کی سطح کے اوپر جا کر کسی مسئلے کو سمجھنے کی کوشش کر رہے ہو تو تم تو انحراف کر رہے ہو اپنی علمیت سے اور اپنے علمی ماخذات سے. اس بنیاد پر کر رہے ہو کہ تم نے وہ علمی ماخذات اور وہ تشبیہات تلمیحات اور اصطلاحات یوز کر رہے ہو جو کہ پیور مارکسسٹ پیور مٹیریلسٹک فریم ورک کو جو ہے وہ, اور اگر آپ ان کے ایک دوسرے کے اوپر اعتراضات دیں وہ بھی پیورلی مارکسسٹ ہوتا ہے. ان کے لبرل جب علماء کے اوپر اعتراض کرتے ہیں تو پیور مارکسسٹ انالیسس ہوتے ہیں کہ یہ مسجد کیوں کھولتے ہیں, کیونکہ انہیں زمین کا قبضہ کرنا, یہ جو ہے مدرسے کیوں کھولتے ہیں کیونکہ ان کو چندہ حاصل کرنا. تو کیا تم مارکسسٹ ہو؟ لبرل تو کوئی لبرل یہ نہیں کہتا کہ سارے فیصلے انسان صرف اس لیے کرتا ہے کہ وہ مینز آف پروڈکشن کی پیداوار ہو, لبرل نہیں کہتے, لاک نہیں کہتا, یہ مارکسسٹ کہتے ہیں. تو تم مارکسسٹ ہو کیا؟ یعنی کہ تم کیا نان مٹیریلسٹک کاز نہیں ہو سکتا کسی کا مارکسسٹ سسٹم میں نہیں ہو سکتا؟ کیا تمہارے سسٹم میں بھی نہیں ہو سکتا؟ مارکس کے پاس تو حقیقت مادہ, کیا لاک کے پاس مادہ حقیقت ہے؟ لاک کے پاس تو نہیں ہے مادہ حقیقت, تو تم لاک کو بھی نہیں سمجھتے کیا؟ تو بنیادی طور پر آپ دیکھیں کہ پورا کا پورا ڈسکورس جو ہوا ہے اٹ ڈز ناٹ کنسیڈر اکنامک ایز ون آف دا فیکٹر آف ہسٹوریکل چینج, اٹ از دی فیکٹر آف ہسٹوریکل چینج. اٹس بیکاز آف دس ریزن دا موسٹ پاورفل چیئر in the cabinet table is the chair of the finance minister. He is the real decision maker. He can lead the nation. Why? Because of all the decisions he will make that will directly affect the superstructure of a given society. Cultural structure ko attack karega, social structure ko attack karega, political structure ko affect karega. کیوں؟ کیونکہ اکنامک اسٹرکچر ہے. تو بیسیکلی آپ اکنامکس کو جب بنیاد بناتے ہیں تمام تر انالیسز, بلکہ آپ دیکھیں چاہے لبرل ہوں چاہے مارکسسٹ ہوں, دونوں کے دونوں مذاہب کی تاریخ کو بھی مارکسسٹ پیراڈائم میں دیتے ہیں. یعنی کہ ایران میں بڑا مشہور آدمی تھا جن کا مارکس کے اوپر بہت کام, نام مرتضی متحری کو بعد میں مارکسٹوں نے شہید کیا کتاب لکھتے ہوئے, اسٹیٹ اینڈ سوسائٹی یہ کتاب لکھتے ہوئے ان کو اندر گھس کے شہید کیا. متحری کا مارکس کے اوپر اتھارٹی تھی, مارکس کا اوریجنل ٹیکسٹ تھا, حالانکہ وہ مدرسے کا عالم بالکل آرتھوڈاکس ہوتا ہے نا مولوی وہ تھے, لیکن اس کے باوجود مارکس کو انہیں اوریجنلی پڑھا تو وہ کوشش کرتے تھے کہ وہ تمام ٹرمنالوجی جو کہ مارکسسٹ ہیں وہ استعمال نہ کی جائے انقلاب کی جد و جہد. ایون یہ تک اہتمام کیا تھا ایرانی علماء نے کہ شاہ کے خلاف جو مارکسسٹ جد و جہد کر رہے تھے ان سے اپنے آپ کو کانٹراسٹ بھی کرنا, تو نعرہ بھی ایک مارتے تھے کہ شاہ کے اوپر جو حملہ کرتے تھے مجاہدین ان کو کہا جاتا تھا دودھ بر مجاہد, اس کے لیے لفظ ہوتا تھا مجاہد. کیوں؟ کیونکہ وہ مرتے جہاں شہادت نوش کی اور وہ تو اللہ کے لیے لڑ رہا تھا, کسی مادی مفادات کے لیے نہیں لڑ رہا تھا. وہ چل گیا تھا مجھے نوکری دو, یہ کرے وہ تو اس لیے لڑ رہا تھا کہ اس کے خیال میں بادشاہ جو ہے انگریزوں کا پٹو ہے, فرینڈس کا پٹو ہے اور اسلام سے مخلص یا یہ مسلمان ہی نہیں رہا یا یہ دہریا ہو گیا. تو وہ کہتے تھے درود ور مجاہد. اور مارکسٹ جو لڑتے ہوئے مارے جاتے تھے, چونکہ وہ بھی دشمن کو جو کمزور کرتے اسے کہتے تھے سلام ور فدائی. اس کے لیے ٹرم بھی الگ پوائنٹ کی تھی, فدائی اور مجاہد. اس کو انہوں نے اون کر لیا, ہاں شاہ کا دشمن ہمارا بھائی. نہیں بھائی تو ہے لیکن یہ تو زہریلا ہے, تو یہ جنت میں نہیں جائے گا, پتا جائے گا جہنم میں. اس لیے ہم انہیں سلام دنیا میں درود نہیں بھیج سکتے. اس کے اوپر کیوں درود نہیں بھیج سکتے؟ تو مانتے ہی نہیں پرافٹ کو, صحابہ کو تو مانتا, مسلمان نہیں تھے, اللہ کو نہیں مانتا. تو یہ تو سلام کرتے ہیں ہم کو کہ برے برائی سے رہتے ہوئے مارا گیا, لیکن ہم اس کو درود نہیں بھیج سکتے. تو آپ کو اپنی ڈسکورس کو بچانا پڑتا ہے کہ آپ وہ ڈسکورس استعمال نہ ہو جائے کسی ایسے پیراڈائم کے لیے جو مادہ پرستی کی بنیاد پر اپنی آرگنائزیشن کو ڈیولپ کر. یہ آپ کے سامنے کا تجربہ ہے, وہ آپ کے سامنے ہوا 79 سے, یعنی کہ 1906 سے لے کر 79 تک. ہمارا پرابلم یہ ہے کہ نہ تو ہم بس ایرانی جانتے ہیں, پرشین جانتے ہیں, نہ سنسکرت جانتے ہیں اور نہ چائنیز جانتے ہیں. ہمارے تین بڑی سولائزیشن ہمارے سامنے کھڑی ہیں جو تینوں تقریباً 5,000 سال کی سولائزیشن, اور ہم تینوں زبانیں نہیں جانتے. ہم فرینچ, جرمن اور انگلش جانتے ہیں, جن کا ہمارے سے کوئی کام نہیں, اور سنسکرت بھی نہیں جانتے کہ ہندی کو ہم سمجھ سکیں. پرابلم کیا ہے, کیوں نہیں اس طرح کرتے ہیں, پھر کیوں نہیں کیا کرتے رہتے ہیں, اپنے باہر جانتے رہتے ہیں, گائے کو کا گوبر اپنے گھر جائے تو رکھتے رہتے ہیں, کرتے ہیں اس طرح. سمجھ ہی نہیں آئے گا, سنسکرت نہیں جانتے. لیکن سنسکرت جاننے کے نتیجے میں نوکری تو ملے گی, نوکری چلی بھی مل جائے گی. انڈین ایجنٹ تو نہیں, انڈیا سے خطوں کی دعوت نہیں ہے چاہیے. یہی ہوگی چائنا, ایران میں اگر تمہارے پاسپورٹ میں ایران کا ویزا لگا ہو تو تم امریکہ کا, جرمنی کا اگر ویزا بھول جاؤ گے تمہیں ویزا لگے گا. جرمنی کے اندر تو ایک ویزا فارم کے اندر نکالا کہ ہیو یو ایور بین ان ایران, تو تم ایران اگر گئے ہو تو اس کا مطلب پتہ نہیں کہاں چلے گئے. حالانکہ تہذیبی سزا پر جرمن سے بہت بلند نہیں ہے, لیکن آپ ٹھیک ہے, اس لیے ہم پرشن بھی نہیں سیکھتے. تو یہ جو امپورٹنٹ فیکٹر ہے اس کو ڈسٹنکشن کو سمجھنا ضروری ہے کہ اکنامک فیکٹر از فیکٹر اور اٹ از دی فیکٹر دیٹ یو نو ریڈیکلی چینج دا ہول پرسپیکٹو آف یور انڈیا. کہ اگر تم نے اس کا وہ پرسپیکٹو مائنس کر دیا پیچھے سے تو بالکل بات ڈفرینٹ ہو جائے. یعنی کوئی بھی یہ نہیں کہتا کہ جب تم کوئی اسٹرگل کرو گے تو اس میں تم پرابلم, سب لوگ ایسا کرو بھوکے رہو اور سب لوگ جنہیں میں روٹی مانگوں کو ڈنڈے مار مار کے مارو, کیونکہ اسلام اس لیے روٹی آیا کہ لوگوں کو روٹی ہے, کسی نے کھانے کی بات کیا اسی کو کھا لیا. تو یہ جو ہے اس کا مطلب اکنامک فیکٹر کوئی چیز نہیں ہے. امام ابو حنیفہ کا کال ہے کہ تمہاری جیب میں اتنا پیسہ ہونا چاہیے کہ تمہارا ایمان محفوظ ہو جائے, ہے نا؟ تو مطلب یہ کہ اکنامک فیکٹر امپورٹنٹ ہوتا ہے, اس کو آپ اگنور نہیں کر سکتے, لیکن وہ واحد فیکٹر نہیں ہوتا کہ پوری کی پوری اسٹرگل الٹ کے رکھ دو کہ بھائی پہلے ہم پہلے ہوں گے اکنامکلی سویڈن بنائیں گے پہلے ایک جگہ کو, اس کے بعد جب سب چلو بھائی آپ شریف ہوں, وہ شریف نہیں ہوں گے کیونکہ اسلامک اسٹرکچر اپنے ساتھ اپنی ویلیو لے گا. کوئی وہ ویلیو نیوٹرل تھوڑی ہوتا ہے, وہ ویلیو لیڈن ہوتا ہے بھائی, وہ ویلیو لیڈن ہوتا ہے. تو آپ کو نے اگر اس کی بنیاد پر ڈائنامکس کو ڈیٹرمن کیا تو وہ ڈائنامکس
کو اس طرف لے کے جائیں گے جو کہ مادہ پرستی یا کنزیومر سوسائٹی یا سرو سوسائٹی کو پروموٹ اور جنریٹ کرنے میں مدد دے گی, نہ کہ اس
وقت جو ہے جس طرح سے ڈسکورس ٹرانسپورٹیشن
بالکل اس کا نتیجہ کیا
ہے؟ اب چھٹکارا تو
نہیں
پائے.
نہیں, مسئلہ کیا ہے؟ مسئلہ یہ ہے کہ دیکھو بہت سارے لوگ جو ہوتے ہیں وہ یہ سمجھتے ہیں کہ یہ جو ہم اندھی دوڑ میں لگے ہوئے ہیں ٹھیک نہیں ہے, اس کا ادراک صرف مسلمانوں کو یا ان کو نہیں ہے, یورپینس کو بھی ہے. اگر تم ڈینیل کو پڑھو, ڈیوڈ بیل کو پڑھو, رچرڈ بیلا کو پڑھو, ہنا آرنٹ کو پڑھو, سب سوسیولوجسٹ ہیں بیٹھے ہوئے ہیں وہاں پر امریکہ کے اندر بیٹھے ہوئے ہیں, وہ کہتے ہیں کہ کانٹرڈکشن ہے, عجیب و غریب کانٹرڈکشن, یہ تم کیوں کر رہے ہو؟ اس لیے کہ تمہیں آزادی ملے, لیکن یہ جب تم کرتے ہو تو آزادی تمہارے پاس رہتی کا لگی بندی زندگی مشین کی طرح زندگی گزار کے مر جاتے, تمہیں صرف زندگی کے تم زندگی تو ہے نہیں. تو یہ اگر کوئی آدمی یہ کہے کہ دیکھو تم جسے کہتے ہو کہ یہ پوری اکنامکس کے نتیجے میں انسان کو راحت اور سکون میسر آتا ہے, تو یہ تو اسٹیٹسٹیکلی تم بتا سکتے ہو کہ نہیں آتا, نہیں آتا, دیکھ لو. یا یہ کہنا کہ جب انسانوں کے معاشی مسائل حل ہو جاتے ہیں تو پھر اس کے زندگی کے مسائل بھی حل ہو جاتے ہیں, یہ بھی اسٹیٹسٹیکلی تم بتا سکتے ہو کہ دنیا میں جی این پی پر کیپٹا بہت زیادہ ہے سویڈن کا, لیکن سب سے زیادہ خودکشی ہوتی ہے وہاں پر. تو یہ کہنا ہے کہ ہیومن کانشیسنیس نان پرابلمٹک ہے, جیسے مارکس کا پرابلم یہ ہے کہ ہی کنسیڈر ہیومن کانشیسنیس از نان پرابلمٹک, وہ کہتا ہے وہ پرابلم اس وقت پیدا ہوتا ہے ہیومن کانشیسنیس کے اندر جب انکویٹیبل ڈسٹریبیوشن آف ریسورسز ہوتا ہے. انکویٹیبل ڈسٹریبیوشن آف ریسورسز جنریٹ کرتا ہے پرابلم کو, یعنی کہ ابھی بھی جو لوگ طالبان وغیرہ یو نو ان سب چیزوں کو سمجھتے ہیں وہ کہتے ہیں کہ لوگ غریب ہیں, ان کو پیسے دو گے تو مسئلہ حل ہو جاتا ہے. یہ مارکسسٹ انالیسس ہے نا کہ انسان ایسی پاگل بن کے کام کیوں کرتا ہے, کیونکہ روٹی مل جائے گی تو تم امریکہ کے اندر کیا روٹی نہیں ہے؟ جو یہ امریکن جو ہے آپریشن ڈیزرٹ اسٹارم کر رہا ہے یا آپریشن فریڈم کر رہا ہے, بھوکے مر رہے ہیں ہمارے. تو بتانے کا مطلب یہ حل بن مزید جو ہے یہ تو پرابلمٹک کانشیسنیس کی مینیفیسٹیشن ہے بھائی. حل بن مزید مجھے مزید چاہیے, مجھے مزید چاہیے, اس کے وہ تو کبھی کبھی ختم نہیں ہوگا. تو مارکس کہہ رہا ہے نہیں, حل بن مزید نہیں ہے, وہ کہتا ہے اسکیئرسٹی, اسکیئرسٹی ٹرانسینڈ کر لو مسئلہ آگے جائے. تو اسکیئرسٹی کیپٹلزم کا
مسئلہ ہے اکنامکسٹی, اگر ختم ہو جاتی تو اوورکم کر جاتے,
اوورکم کر لو گے نا تم سوشلزم کے تھرو. مارکسٹ تھیوری یہ ہے کہ جب تم سوشلزم کے اندر پلانڈ اکانومی کے تھرو پروڈکشن کرو گے تو اس کے نام میں ابنڈنس آف پروڈکشن ہو جائے گی, ابنڈنس آف پروڈکشن ہونے کا نتیجہ یہ ہوگا اسکیئرسٹی ختم ہو جائے گی تو کانفلکٹ ختم ہو جائے گا. یعنی کہ تم میں اور میرے میں جھگڑے کی بنیاد ہے, میں کہہ رہا ہوں مجھے موبائل چاہیے, مجھے میں کہہ رہا ہوں مجھے چاہیے, اگر اتنے موبائل ہوں اتنے موبائل ہوں اتنے موبائل ہوں تو مجھے 100 موبائل ہوں, 100 موبائل ہوں, ان کا خیال تھا کہ ہو جائے. اور 1924 سے لے کر 1974 تک پوری دنیا میں سب سے زیادہ گروتھ ریٹ جو تھا وہ رشن کا 1924 سے لے کر 1974 تک پوری دنیا میں کوئی بھی گروتھ جو رشنز کی تھی اس کا مقابلہ نہیں رہا. تو لوگوں کو یہ لگتا تھا کہ ایسا ہو جائے, سیکریفائز تو ختم ہو گئی نا. سیکنڈ 1924 میں انہوں نے وائٹ آرمی کو شکست دے دی اور کنسالیڈیٹ کر لیا ریڈ آرمی نے, اس کے بعد لینن کو بیمار پڑ گیا یا مر گیا, اس کے بعد اسٹالن نے آ کے کنسالیڈیٹ کر دیا, جو ٹیٹے تھے اگر ان کو مار کے نکال دیا, رشیا سے بھاگ گیا, ٹراؤسکی بھاگ گیا, ٹراؤسکی کی بیوی بھاگ گئی, یہ وہ ٹیک اوور کر دیا, اس کے بعد پروڈکشن بڑی زبردست تھی رشیا کے اندر. اور ایوریج
پروڈکشن کنزمپشن کے الائن نہیں ہوئی ہے, پروڈکشن کس طرح
پروڈکشن کنزمپشن کے ساتھ الائن ہوئی, لیکن اس کے نتیجے میں جو یہ سمجھتے تھے کہ اسٹینڈرڈ آف لیونگ جس سطح تک ریز کرنا چاہیے تھا اس سطح تک ریز نہیں کیا, لیکن اسٹینڈرڈ آف لیونگ ریز کیا, ایسا نہیں ہے کہ ریز نہیں کیا, صرف رشیا میں نہیں بلکہ ایسٹرن یورپ میں بھی ریز کیا. یعنی کہ ایسٹرن یورپ کے اندر جو 1924 کے اندر
سے لے کر دوسری جنگ عظیم تک اور دوسری جنگ عظیم کے بعد 1945 سے لے کر 1982 تک جو ایوریج اسٹینڈرڈ آف لیونگ ہے وہ 9% امپروو ہوا ایسٹرن یورپ کا. لیکن 80s تک آتے آتے ویسٹرن یورپ کے اندر گروتھ ریٹ بہت زیادہ تھا, تو کمپیریٹو ریفرنس پوائنٹ بدل گیا ایسٹرن یورپین لوگوں کا. تو انہوں نے کہا کہ ہمیں تو ایک گاڑی ملتی ہے, وہاں تو 3-3 گاڑیاں ہیں. تو حل میں مزید کا تو پرابلم کبھی نہیں ختم ہوگا, حل میں مزید کا تو پرابلم تو ہیومن کانشیسنس کو نان پرابلمٹک سمجھتے ہیں. تو جو مارکسٹ انالیسس میں جاتے ہیں نا وہ کہتے ہیں کہ گھر سے بھاگے ہوئے بچے جو کون لوگ ہیں, کہ گھر سے بھاگے ہوئے بچے وہ ہیں جن کے گھر میں غربت ہے. صرف غربت کی وجہ سے کیا لوگ بھاگ رہے تھے, باپ مارتا رہتا ہے بچوں پاگل. کیا آپ یہ سمجھتے ہیں کہ ہر باپ جو ہوتا ہے باپ بننے کے قابل ہوتا ہے؟ بایولوجیکلی اگر کوئی انسان باپ بننے کے قابل ہے تو کیا وہ سائیکولوجیکلی بھی باپ بننے کے قابل ہے؟ نہیں ہوتے بہت سارے. آپ دیکھ لو شکل دے لگا ہوگا کہ یہ ایک نکما نالائق دو کوڑی کا انسان, کیونکہ وہ ہمیشہ دو کوڑی کا رہا. بچے بھی پیدا کرتے تو بچوں ایسا کرتے ہیں, وہ دو کوڑی کی زندگی جب وہ کرتا ہے بھاگ جاتا ہے بچے. تو یہ کہنا کہ پہلے ہی ہوتا تھا کہ خاندان بڑے ہوتے تھے, باپ نکما نکل جاتا تھا, دادا چاچی مامے پکڑ کے رکھتے تھے اولاد کو, تو وہ کہتے تھے خاندان کی بدنامی ہو رہی ہے. تو باپ نہیں ہے یا باپ مر گیا یا باپ نکما ہے تو چاچے اور مامے خیال رکھتے تھے اور دادا کسی نہ کسی طور پہ خیال رکھتا تھا بچے. ابھی تو آپ نے نیوکلیئر فیملی کر دی, نیوکلیئر فیملی میں ایک ہی انڈا ہے وہ گندا نکلا رہا, تو باپ ہی ہے بس, وہ نکل گیا نکما بس گئی تھا معاشرہ معاشرے میں بھیج دی اس نے پیراسائٹ. اب آپ اس کے لیے جتنے انسٹیٹیوشن بنا دو, یعنی انسٹیٹیوشن بناتے جاؤ, جو بچے نکل نکل کے آتے جا رہے ہیں گھروں سے بھاگ بھاگ کے, ان کے لیے تم اداروں کے ادارے آباد کرتے چلے جاؤ, وہ آباد ہوتے رہیں گے. کیونکہ تم بنیادی ہدف کو تم نشانہ بنائی نہیں رہے کہ فیملی کی وجہ سے بریک ہو رہی ہے. فیملی کو کیوں نہیں جا کے پکڑنا, پہلے آدمی تو تمہیں جا کے پکڑنا چاہیے نا, اس آدمی کو جس کی اولاد بھاگی, اس آدمی کی ریسپانسبلٹی, بچے کا ذمہ دار تھا, یہ تیری رعایت تھی, کیوں یہ بھاگا اور کیوں تم اس کو فالو نہیں کر رہے؟ آپ میکینزم ڈیولپ کرو, کنٹرول کرو ماں باپ کو, ٹھیک ہو جائے آنے بندے نہیں ہو. بولو جس باپ کی اولاد اگر یہاں روڈوں کے بعد اس کے ہاتھ اور پیر کاٹ دیں گے اپوزٹ ڈائریکشن.
لیکن یہ بھی تو مطلب یہ جو فینومینا ہے, یہ بھی تو ماڈرن فینومینا ہے نا. مطلب دیکھیے انسانی تاریخ میں ایسا کبھی نہیں ہوا کہ لوگ اس طرح آگے ہوں, خاندان اس طرح کبھی نہیں ٹوٹے. تو یہ تو بیسکلی ٹیکنالوجی آف دا کیپیٹلزم, اور یہ این جی اوز وغیرہ یہ بھی اس کو جو ہے مطلب اس کے آگ اور حلبوں کو روکنے کے
لیے. میں آپ کو بتاؤں نا میرا پرابلم کیا, پرابلم یہ ہے کہ اگر پرچے کوئی بھاگ کے آ جاتا ہے کوئی بچہ اور آپ کے ہاتھ لگ گیا, اگر آپ کہیں کہ میں اسے اپنے گھر میں رکھوں گا, نہیں حوالے کروں گا کسی ادارے کے, تو رہنے دیں گے تمہارے گھر والے؟ ایک طوفان کھڑا ہو جائے گھر کے اندر, دل چھوٹے ہو گئے نا, طوفان سمٹ گئے, خبر بڑھ گئی, لہذا آپ دوسرے کو کیوں رکھو گے اپنے گھر میں, دوسرے بچہ میں کیوں رکھوں اپنے گھر میں؟ ٹھیک ہے, دوسرے بچہ میں اپنے گھر میں نہیں رکھوں گا, نہیں رکھوں گا تو پھر ادارے کھلیں گے نا, تو ادارے کے اندر باپ تھوڑی ہوگا, ماں تھوڑی ہوگی, وہ بیچاری ہوگی جو بھی وہ کر رہی ہوگی جتنا بھی کر رہی ہوگی, لیکن اس کے اپنے انٹرسٹ ہوں گے اور وہ انٹرسٹ کے لیے فنڈنگ ہوگی اور فنڈنگ کی دنیا پہ سب کچھ ہوگا. یہ معاشرہ اپنا رول نہیں ادا کرے گا نا, معاشرہ اپنا رول ادا کرنے کا تیار نہیں. ایون یہ کہ میں مجھے بچے کو لے کے گیا ایک بچے کو, تو میں کہہ رہا ہوں کہ یہ جتنی ٹوٹی ہیں یہاں پہ لوگ اسکیٹرڈ ہوئے ہیں, شاید اس کے ماں باپ ڈھونڈ رہے ہو, آپ اعلان کر لو. وہ کہہ رہا ہے مسجد اللہ کے لیے ہیں, اس میں کسی اور کو بتا دیں گے کر دیں گے آپ, شاید یہ گھر والے پوچھ رہے ہیں اور ڈھونڈ رہے, वो मुझे एक घंटे से घंटे में ही भगा दिया, लेकिन वो बच्चा मिला मस्जिद के तवस्सुस से, यही बता दो। ये मस्जिदों में बहुत सतेल ऐलान करते रहे अपने इलाके में, कितने ऐलान किए होंगे कि मैं जहां बैठा था कई किलोमीटर दूर मुझे पता चल गया कि इधर एक बच्चे के बारे में मस्जिद से मुस्तकिल और मुसलसल ऐलान किया। तो क्योंकि वो गरीब आदमी था, वो पुलिस के पास जा ही नहीं सकता, वो तो अमरूद बेचने वाला आदमी है, शरारती ताज नहीं बना रहा, पुराना बना के जाके नाम लिखा था पुलिस वाले पकड़ को सही बंद कर दिया है। तो मस्जिद ने अपना कॉन्ट्रीब्यूशन किया ना, कुछ ना कुछ कॉन्ट्रीब्यूट किया। तो बताने का मतलब ये कि आप माशरे के ताल्लुकात या माशरती अमल के अंदर जो शिरकत करते हैं वो इकोनॉमिक बुनियादों पर करते हैं या माशरती बुनियादों पर करते हैं। अगर माशरती बुनियादों पर करते हैं तो ये इम्कान है कि एक काम आपको कोई इकोनॉमिक इंटरेस्ट नहीं है, आप फिर भी करें, लेकिन जैसे जैसे मार्केट डोमिनेट करना शुरू करती है इसके इम्कान कम होते चले जाते हैं कि आप किसी माशरती अमल में शिरकत करें विदाउट इंडल्जिंग वन सेल्फ इन एनी मार्केट रिलेशनशिप। ये इम्कान कम होते 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 खत्म हो जाता है। जो तुम बात कर रहे थे ना कि भाई अब तो ये है, इसीलिए है कि लोग ये समझते हैं कि ऐसा है। देखो मसला ये होता है कि ये जो चीज है ना, ये इसे मैं कहूँ ये नहीं है नहीं है नहीं है और यूँ फिर वो मेरे सर पर गिरेगा और पकड़ जाएगा, स्ट्रक्चर इस तरह से हिट नहीं करते हम। स्ट्रक्चर जो होते हैं वो कंसेप्चुअल होते हैं, आप लोगों के सोचने का तरीका बदल रहे स्ट्रक्चर करके, लेकिन जरा मुश्किल होता है ये, क्योंकि ये जब आपके सर के ऊपर गिर रहा होता है ना तो आपको नजर आता ओहो ये गिर रहा है ना, हल्का स्ट्रक्चर आपको नजर नहीं आता कि कहाँ कहाँ से पकड़ा हुआ है, कहाँ कहाँ से छुड़ा हूं अपने आप को इस स्ट्रक्चर से। इसको से छुड़ाना आसान है क्योंकि मुझे नजर आ रहा है, स्ट्रक्चर नजर नहीं आ रहा कि मेरी लैंग्वेज के थ्रू उसने मुझे झगड़ा हुआ है, मेरी माशरत के थ्रू मुझे झगड़ा हुआ है, मेरी रिवायात के थ्रू मुझे झगड़ा हुआ है, मेरे खानदान के थ्रू कहाँ से झगड़ा हुआ है, कहाँ कहाँ से खोलूं अपने आप को, ये आसान नहीं है।
जैसे बचा नहीं सके, हाँ नहीं सके और
नहीं, मैं नहीं कह रहा हूँ कि वो दुनिया में जितने भी स्ट्रक्चर्स रहे, जाहिर है कि पहली बार तो नहीं है कि कोई स्ट्रक्चर फॉर्म हो, इससे पहले भी दूसरी तरह के स्ट्रक्चर थे, उससे भी तो लोगों ने अपने आप को छुड़ाया ना, यानी कि एक जमाना था कि क्रिश्चियनिटी का बड़ा डोमिनेंट स्ट्रक्चर था, कल्ट इतनी पावरफुल होती थी क्रिश्चियन कल्ट के दो सौ साल तक कीमतें ही बढ़ने देते थे, 200 ईयर्स तक, 200 साल तक चीजों की कीमत में तब्दीली पैदा नहीं होती। अब जो है वो बुनियादी तौर पर आपने उस इंस्टीट्यूशन को तबाह कर दिया और उसको रिप्लेस किया आपने एफिशिएंट मार्केट में, कहने को सुबह जाते हो कुछ और होती है, शाम को आते हो कुछ और होती है। और जब खाने पीने की चीजें नहीं, गोल्ड की बता रहा हूँ, 200 साल तक एक ही प्राइस है, तब्दीली नहीं होती, क्यों? क्योंकि चर्च कंट्रोल करता था और जो नहीं करता था उसकी खैर नहीं होती, स्टेट एक्ट करती थी। आप एक जमाना था कि आपने देखा होगा वजीर आजम ये कहता है टीवी पे आके कि सबको आटा 30 रुपए 25 रुपए पर केजी मिले, है मिलता नहीं 25 रुपए मिलता थे, क्यों? इसलिए कि वो उन्हीं कमीनों में से निकला हुआ एक कमीना होता, ज्यादा कमीनों ने उसे मुंतखब किया, इसलिए वो उसकी रिस्पेक्ट ही नहीं करते, उसकी बात की भी रिस्पेक्ट नहीं करते ना, उससे मोहब्बत करते हैं कि चलो हमारा वजीर आजम ये कह रहा है उसकी बात सुन लेते हैं, ना तो उससे डरते हैं, क्योंकि रूल ऑफ द पीपल होता है ना, प्लूरल होता है, प्लूरलिटी रूल कर रही होती है, इंडिविजुअल तो रूल, ये कौन होता है ये फैसला करने वाला कि 25 रुपए किलो मिलेगा आटा, ये कौन होता है फैसला करने वाला, हम अवाम अवाम। अच्छा बादशाह के साथ कर सकते हैं ये, बादशाह अगर कह दे 25 रुपए किलो मिलेगा आटा पूरी सर रियासत के अंदर,
उसके ओनर को कोई क्वेश्चन नहीं कर सकता, उसको छोड़ेगा नहीं फिर, क्यों? क्योंकि तुमने सॉवरन को एक डेमोक्रेटिक पॉलिटिकल प्रोसीजर में सॉवरन कौन होता है? प्राइम मिनिस्टर थोड़ी होता है सॉवरन, सॉवरन तो सिटीजन है, वो तो मेजोरिटी है पब्लिक, उसको तुम क्या जाके कहोगे? वो कहेगा नहीं मेरे फंडामेंटल राइट्स ये वो था 25 वगैरह 28 30 35 सब अपनी अपनी बदमाशी चलाते रहते। तो बताने का मतलब ये होता है कि वो बादशाहत का जो मैकेनिज्म था जो इस जमाने में बड़ा पावरफुल खत्म हो गया, ये भी खत्म हो गया, ये भी खत्म हो सकता है, जब वो खत्म हो सकता है वो बाबा बोलने चाहते हैं सदा ना बागे बुलबुल बोले, सदा ना बागे बहारा, सदा ना मापे हुस्न जवानी, सदा ना सोबत यार, कोई चीज बाकी है।
लेकिन ये जो मतलब राइट जो मैकेनिज्म यहाँ पर है कराची में पाकिस्तान में तो ठीक है, लेकिन एक अमेरिका वगैरह यूरोपियन कंट्रीज में भी इस तरीके से नहीं होती शिफ्टिंग, क्योंकि ये जो है आटा जो है 18 रुपये और 50 हो गया और 55 हो गया और ब्लैक हो गया, वहाँ तो उसका अपने सिस्टम है जो उन्होंने कैपिटलिज्म की मॉरलिटी जो है डिटरमिन की उसको वो करते हैं।
देखिए हमारे यहाँ लोग ये समझते हैं कि कैपिटलिज्म के अंदर अदल नहीं होता, कैपिटलिज्म के अंदर अदल होता है, हर निजाम का अपना तसव्वुर अदल होता है, सरमायादारी का भी एक तसव्वुर अदल मौजूद है। अफसोसनाक बात यह है कि पाकिस्तान के अंदर 60 साल के अंदर सरमायादाराना अदल तक कायम नहीं हुआ, उसके बावजूद यहाँ के मजहबी तहरीकें उस सरमायादाराना अदल के ना कायम होने के बावजूद इस्लामी अदल के लिए लोगों को तैयार नहीं कर पाते। यानी कि अमेरिका के अंदर तो अदल मौजूद है, यानी कि वहां आप तो ये नहीं करेगा कि 10 रुपए की चीज आपको 20 रुपए में भेज दे, ये नहीं कर सकता कोई, अंदर जितने का है कंज्यूमर वो होती है। यानी कि 2003 में उन्होंने अंडे की कीमत बढ़ा दी बरतानिया में बगैर कंज्यूमर एसोसिएशन को कॉन्फिडेंस में लिए, उन्होंने कह दिया कोई अंडा नहीं खरीदेगा। अब मुर्गियां तो अंडे दे रही हैं, वो तो ढेर के ढेर लग रहा है, वो लोगों ने खाना बंद कर दिया, तो वो घर के आगे रख के चले जाते थे, लोग ना उसे तोड़ते थे ना फेंकते थे, वो वैसा के वैसे हम जिस घर में ठहरे हुए थे मैं दरवाजा खुला तो अंडे रखे, अंडे रखे उसने कहा बिल्कुल हाथ नहीं लगाना, ये वो रख के जा रहे हैं कंपनी वाले क्योंकि कोई इनसे अंडा नहीं खरीदा, तो अंडा तो मेरे रहते रहते ही 10-12 दिन के अंदर ही अंडे के प्राइस उन्होंने वापस कर दिए, और जो जाहिर के अंडे पैदा होते डिस्काउंट रेट 10 दिन तक डिस्काउंट रेट, क्योंकि 10 दिन तक लोगों ने अंडे नहीं खाए डिस्काउंट रेट पे वो अंडे निकाले उसके बाद दूसरे। तो मैं ये नहीं कि सरमायादारी में अदल नहीं होता, सरमायादारी में अदल होता है, लेकिन उस अदल के क्याम के नतीजे में जो तर्ज जिंदगी पैदा होता है वो उलूहियत सरमाए को मुमकिन बनाता है, इसलिए हमें उस पर एतराज है। हमें इसलिए एतराज नहीं है कि वहां पे किसी इंसाफ नहीं मिलता, इंसाफ मिलता है, ऐसा नहीं है कि अगर तुमने कोई जुर्म नहीं किया तो मैं सिर्फ पकड़ के बंद कर दें, ठीक है पाकिस्तानी को बंद कर दें, लेकिन अमेरिका में किसी आदमी को सिर्फ इस वजह से बंद कर दें कि पुलिस वाला उसका दुश्मन हो गया, ये जरा डिफिकल्ट है, मुश्किल है, ये इतना आसान नहीं है, या किसी साहबी को पकड़ के कोई बंद कर दे मार डाले, ऐसा नहीं है। लेकिन उस सहाफती अमल और उस सकाफती अमल और उस सरमायादाराना अमल के नतीजे में जो उलूहियत पैदा होती है वो सरमाए की है, ये हमें इतना नहीं, उसके नतीजे में उलूहियत खुदाबंदी पैदा नहीं होगी। पाकिस्तानी इस्लामी तहरीकों की तो कमजोरी की इंतहा यह है कि यहाँ तो सरमायादाराना अदल भी कायम नहीं था, बल्कि सरमायादाराना जुल्म कायम था, उसके बावजूद तुम रायम्मा को अपने लिए हमवार नहीं कर सके, रायम्मा को अपने लिए हमवार नहीं कर सके कि वो उस जुल्म को ही देख के, यानी कि तुम देखो कि हजारों लोग क्या घूम नहीं रहे तुम्हारे माशरों के अंदर, जो लंगड़े लूले गुर्दों से महरूम आंखों से महरूम कानों से महरूम डॉक्टरों की गलत दवाओं और गलत ट्रीटमेंट के नतीजे में हजारों नहीं लाखों लोग आप देख सकते हो। मेरे घर में जो मासी है उसकी आंख जो है उसमें सफेद सा हो गया, तो मैं समझता था कि ये उसको डॉक्टर ने गलत ट्यूब लगा दिया, वो किसी गलत किसी गरीब थी जो ट्यूब मरहम लगाने का होता है दवाओं पे, वो उसकी आंख में डाल के आंख में पट्टी कर दी। वो पैसे दे के आई, सुबह उसने खोला उसकी आंख जाए, उसकी सिर्फ आंख के अंदर कचरा के आंख में तकलीफ। क्या आपने ये कहा कि डॉक्टरी को खत्म कर दो? मेरा दोस्त है यहाँ यूनिवर्सिटी में पढ़ाता है, टीचर है यूनिवर्सिटी, कराची यूनिवर्सिटी में एमफिल किया हुआ आदमी, उसकी बहनोई का जो उसकी साली का देवर, उसको हॉस्पिटल में एडमिट किया, उसके लबलबे का ऑपरेशन था, वो गॉल ब्लैडर का, उसका किडनी निकाल दी। वो भी निकाल लिया, उसके बाद थोड़े दिन बाद जब वो इलाज कराने गया तो उन्होंने कहा किडनी तो है ही नहीं है, ये तो दोनों किडनी है। कहा नहीं, किडनी है ही नहीं है, किडनी निकाल के बेच दी उसकी। वो केस लड़ रहा है, 2 साल से केस लड़ रहा है, केस नहीं जीत रहा, पेशी पे पेशी हो जाती है। कोई महंगा अस्पताल है जिसमें ये वाकया हुआ है, वो पेशी पे पेशी डलवाता। तो आप ये कहते हो कि ये क्या हो रहा है, अब क्या कर रहे हो तुम लोग? कभी किसी ने पूछा कि तुम ये कहा है डॉक्टर के पास आ गए? ये दवा लो 500 रुपये, तो ये तुम सिर्फ ये लिखने के ये दवा खा लो 500 रुपये ले रहे हो, तो शर्म नहीं है? किसी ने कहा? तुम तो इस्लामिक मेडिकल एसोसिएशन बना के बैठे हो, बैठे हुए कि नहीं? वो कहते, वो एडलर ने थियोरी दी थी साइकोलॉजी में, क्लाइंट सेंटर्ड थियोरी। वो कहता था कि जब एक इंसान को कहते हैं कि हमें साइकोलॉजिकल प्रॉब्लम है तो वो बेचारे के नफ्सियात पे बुरा असर पड़ता है, लिहाजा उसको पेशेंट के तौर पे नहीं इस्तेमाल करो, उसको क्लाइंट बोलो। इन्होंने उसको डिसमस्क करके उस मकसद को क्लाइंट सेंटर्ड अप्रोच, क्लाइंट ही कहने लगे। क्लाइंट जैसे तुम मेरे से चीज खरीदने आए हो। एडलर कहता था कि जब तुम किसी आदमी कहते हो कि ये पागल है या पेशेंट है बीमार है, तो फिर उसकी साइकोलॉजिकल वेलबींग में बैरियर क्रिएट हो जाता है, इसलिए वो अपने मरीजों को मरीज नहीं कहता था, वो कहता था तुम तो क्लाइंट हो, आओ बैठो गुफ्तगू करो, पैसे लेने के लिए। अब डॉक्टर कहते हैं यू आर माई क्लाइंट, मैं तो वो दवा दूंगा जिसने सबसे ज्यादा मुझे फायदा है, मैं तो वो तरीका इलाज इख्तियार करूंगा। बेगैर की और बदमाशी को हद ही यहाँ पर, यानी कि किस पे तुम भरोसा करो? क्योंकि ये कोई जाहिल लोग हैं क्या? जाहिल लोग हैं, बैचलर्स हैं, मास्टर्स हैं, पढ़े लिखे लोग हैं, शोरापा है माशरे के, कोट पहनते हैं, टीवी के ऊपर आके लोगों को बताते हैं। किसी ने कहा ये जुर्म तुम कर रहे हो? अमरीका के अंदर ऐसा कर सकता है कोई? उल्टा लटका देंगे उसको अगर पता चल जाए उसको। एक आदमी सिर्फ फैसिलिटेट करता था लोगों को मरने में तकलीफ ज्यादा हो, तो डॉक्टर डेथ कह के पकड़ लिया उसको। अगर आप ये एस्टेब्लिश करते ना कि इसकी वजह से मुझे तकलीफ हुई है, डॉट नॉट इतना स्ट्रांग है, फिक्स कर देता आदमी को। अगर ये लोग ये सो कॉल्ड पाकिस्तानी अमरीका चले, उनको जन्नत लगता है ना, वो क्या कहते हैं सब लोग वहां पे लाइन लग के करते हैं और सब लोग रैपर वहां डालते हैं, ये सरमायादाराना अदल कायम है ना भाई वहां पर। तो अदल को समझते हैं कि अदल जो है वो होता है प्रोसीजर का फ्लुएंट फ्रेमवर्क, ऐसा फ्रेमवर्क जिसमें प्रोसीजरली चीजें करेक्ट हो रही है। देखिए वो प्रोसीजर किस चीज के लिए, फॉर व्हाट? सरमायादारी के अंदर ये कहा जाता है कि उलूहियत सरमाया जो है, इसीलिए हम एतराज करते हैं। हम ये थोड़ी कहते हैं कि सरमायादारी में अमीर अमीर से अमीर तर और गरीब गरीब से गरीब तर हो जाते हैं। इसका मतलब है तुम्हें सरमायादारी के बारे में पता नहीं है, जाके देखो सरमायादारी के अंदर एब्सोल्यूट पावर्टी खत्म कर देता है सरमायादारी। जहां पर सरमायादारी अपने उरूज पे आती है, एब्सोल्यूट पावर्टी खत्म कर देती है। दुनिया में बेशुमार जगहों पर जहां पर उसे सही फंक्शन करने का मौका मिला, उसे एब्सोल्यूट पावर्टी खत्म कर दी बिल्कुल। यानी ये नहीं हो सकता कि तुम अमरीका में भूखे सो जाओ, ये नहीं हो सकता। अमरीका के अंदर जो खाना फेंका जाता है उससे पूरे एक बर्रे आजम को खाना खिलाया जा सकता है। पूरे अफ्रीकन कॉन्टिनेंट जो खाना सिर्फ फेंका जाता है। क्यों? क्योंकि जेनेटिकली इंजीनियर फूड होता है वो फौरन फेंक देना पड़ता है, अगर दो घंटे में तुमने कंज्यूम नहीं किया उसे फेंक दो, फेंक देते हैं वो, खिला नहीं देते, ये नहीं कहते कि फेंक, वो मैकेनिज्म ऐसा है कि सबको खाने को मिल जाता है। तो तुम क्या कहोगे, ये इस्लाम आ गया, हजरत उमर का दौर आ गया है, हजरत उमर का दौर आ गया। तो बताने का मतलब ये कि तुम्हें नहीं पता ना फिर आदल क्या है, तुमने तो इतने बदतरीन जुल्म के जालिमाना माशरे के अंदर भी रायामा को हमवार नहीं कर सके इस्लामी नजरिया अदल के मुताबिक, वो भी तुम नहीं कर सके। यानी कि सबसे ज्यादा आसान तो वहां होता है जहां पे जुल्म हो रहा हो, लोग परेशान हो, आप कहो देखो ये परेशानी इसलिए खत्म हो सकती है तुम ये तर्ज जिंदगी अख्तियार, पता तो हो वो तर्ज जिंदगी क्या है, जो उसमें क्या फर्क है दोनों में। तो आपका तो कैबिनेट टेबल तो उसी तरह स्ट्रक्चरल एडजस्टमेंट प्रोग्राम इस्तेमाल करता है और इम्पोज करता है जो कि बताया जाता है दुनिया में। वो भाई तुम्हें कीचड़ ही खाना है तो सही तरह खाओ ना, फिर बाल्टी भर भर के खाओ, चमचे से क्यों खा रहे हो कीचड़। अगर तुम्हें सरमायादारी को इख्तियार करना है तो पूरा का पूरा इख्तियार करो ना, फिर वो भी तुम नहीं करते। आधी सरमायादारी, आधी ये, आधी वो, ऑब्जेक्टिव रेजोल्यूशन भी लगा दी, कॉन्स्टिट्यूशन भी लगा, बिल्कुल फुल ऑफ कॉन्ट्रडिक्शन है वो। ऑब्जेक्टिव रेजोल्यूशन और ह्यूमन राइट देखा कॉन्ट्रडिक्शन है, कॉन्ट्रडिक्ट करते हैं दोनों एक दूसरे को। तो तुम क्या करोगे, किसकी बुनियाद पर किसको इंटरप्रेट, ह्यूमन राइट्स की बुनियाद पर तुम ऑब्जेक्टिव रेजोल्यूशन को इंटरप्रेट करोगे या ऑब्जेक्टिव रेजोल्यूशन की बुनियाद पर ह्यूमन राइट्स को इंटरप्रेट करोगे, क्या करोगे? खेल हो रहा है यहां पर, तुम खेल कर रहे हो। प्रॉब्लम ये है कि हम लोग ये समझते हैं कि सरमायादारी में सिर्फ जुल्म होता है। जुल्म का मतलब ये होता है कि खुदा को उसके मकान से हटा देना, जुल्म का ये मतलब होता है। अगर कोई आदमी समझता है कि जुल्म का मतलब ये है कि मुझे खाने को रोटी नहीं मिली, पेट में दर्द हो रहा है, या ये है कि मुझे किसी ने डंडा मार दिया या मुझे पकड़ के जेल में मार, ये नहीं होता जुल्म, ये भी होता है जुल्म, ये तो भरा पड़ा है आप लोगों को। जुल्म का मतलब ये होता है कि खुदा को उसके मकाम से हटा दो और पैगंबर को उसके मकाम से हटा दो, इसे कहता है खुदा जुल्म। वालिमी, वो लोग जो मुझ पर जुल्म करते हैं, क्या जुल्म करते हैं, मुझे मेरे मकाम से हटा दो। हमारी जो सरमायादारी के ऊपर सारी की सारा एतराज होता है प्योर मार्क्सिस्ट है, वो मार्क्सिस्ट एतराज है। अमीर अमीर से अमीर तर होता है, गरीब गरीब, वो क्या गरीब शरीफ होते हैं क्या? गरीब सब शरीफ होते हैं क्या? गरीब लोग गरीब इंसान पे रहम खाते हैं क्या? गरीबों के बच्चे गरीबी तो उठा के ले जाते हैं, माओ से उनके जिगर गोशे कौन छीन के ले जाता है, भीख कौन मंगवाता है? अमीर आदमी मंगवा रहा होता है क्यों? आपने नहीं है, गुर्बत की वजह से कर रहा है। तो अगर वो बैठ जाए प्रेसिडेंट की जगह पे शरीफ हो जाएगा, वो शरीफ हो जाएगा, नहीं अब मैं अमीर हो गया और मैं शरीफ हो जाता हूं, वो सतह का गेम खेलेगा, खबीज है वो। तो शराफत का गुर्बत से क्या ताल्लुक है? कितने लोग हैं जो फुकरे इख्तियारी इख्तियार करते हैं यहां पर, कितने लोग हैं? आप जब ये कहते हैं कि भाई सरमायादारी की मुखालफत हम इसलिए करते हैं कि इन इक्वल डिस्ट्रीब्यूशन ऑफ रिसोर्सेज है, अमीर अमीर, तो तुम प्योर मार्क्सिस्ट हो जाते हो। नतीजा क्या होगा? उसके नतीजे में जो नजर जिंदगी और नजरिया हयात और हकीकत का तस्वुर और माशरा, वो प्योर मार्क्सिस्ट होगा, मटीरियलिस्टिक होगा, तुम्हारा पूरा एतराज मटीरियलिस्टिक है। हम तो सरमायादारी पे इसलिए ऐसे एतराज नहीं करते कि सरमायादारी में अमीर, हमें पता है सरमायादारी में अमीर बनने के इम्कान सबसे ज्यादा होते हैं, सबसे हाई मोबिलिटी होती है सरमायादारी के अंदर। दुनिया में किसी निजाम के अंदर इतनी हाई मोबिलिटी नहीं होती जितनी सरमायादारी में। अगर तुम गरीब के बच्चे हो, अच्छे खानदान से हो, बुरे खानदान से हो, या तुम्हारा कोई खानदान नहीं है, तुम ऊपर जा सकते हो, इवन तुम प्रेसिडेंट भी बन सकते हो, ऐसा दुनिया में कोई निजाम नहीं हो। लेकिन तुम्हें उसके लिए सरमाए की उलूहियत को इख्तियार करना पड़ेगा। तो बुनियादी तौर पर अगर ये एतराज हम मजहबी लोगों को बताए ना, तो वो भी नाराज हो जाएगा, ओ तो फिर आपको ये चाह रहे हो कि ये जो है फिर ये तो तरक्की ना हो, फिर आप ऊंट की पीठ पे जाके बैठना पड़ेगा, सीधा ऊंट की पीठ पे चले जाए, सुपरसोनिक जहाज से ऊंट की पीठ, बीच में कुछ नहीं। तो वो जो जिंदगी है, आप جب کسی چیز کا انالیسس کرو تو یہ تو دیکھو کہ اس انالیسس کے نتیجے میں یہ نکلے گا کہ نہیں نکلے گا جو تم نکالنا چاہتے ہو. اگر تم یہ کہتے ہو کہ سرمایہ داری کے نتیجے میں امیر امیر سے امیر تھا اور سرمایہ داری تمہیں بتایا کہ دیکھو یہ سب غریب فقیر لوگ تھے, یہ دیکھو اس کا باپ نائجیریا کے اندر ویٹر تھا, اب یہ امریکہ کا پریزیڈنٹ بنا ہوا ہے. 1953 میں اس کی نسل کے لوگ جان ہاپکنز یونیورسٹی میں داخل نہیں ہو سکتے تھے, یہ اس وقت وائٹ ہاؤس کا پریزیڈنٹ بنا ہوا. تو پھر تم ایمان لاؤ نا, ایمان لاؤ نا امریکی کانسٹیٹیوشن کے اوپر, وہ تو کر کے دکھا رہا ہے نا تمہارے سامنے. وہ تو ٹھیک ہے یہ سب کچھ کرتا ہے لیکن مرنے کے بعد تو یہ سب جہنم میں ہی جاتے ہیں. یہ ہے نا اصل چیز, یا یہ اصل چیز کہ ڈسکریمنیشن ہوتی ہے اور امیر امیر سے امیر تر اور غریب غریب سے غریب تر اور فلاں ڈھمکانا چمپو گیری کی باتیں کرنے کا کیا فائدہ ہے. اگر پورے امریکی بھی وہ طرز زندگی اختیار کریں جو کہ پریزیڈنٹ آف یونائٹڈ اسٹیٹس کرتا ہے, لیکن اس کے نتیجے میں وہ لوگ اللہ اور اس کے رسول کو کے آرگیومنٹ کو قبول کرنے میں رکاوٹ محسوس کریں بیکاز آف دیئر نظام زندگی نظام حیات, تو پھر وہ ناکام ہے اور وہ ظلم کا نظام ہے. ظلم اس لیے اسے ظلم نہیں کہا جاتا صرف کہ وہاں پر کچھ لوگوں کو نوکری نہیں ملتی, ظلم اس لیے کہ اس معاشرت میں خدا کو پہچاننے کے امکانات کم ہو جاتے ہیں.
ہم کہاں بتا رہے ہیں کہ یہاں پر کیپیٹل کی ضرورت کو مان رہے ہیں یا اس کو پرپور کر رہے ہیں, اور کہاں پر یہ انڈسٹریل اکنامک یا اسلامک اکنامک کے اندر میں رہنا کام کر رہا ہے.
پہلی بات تو یہ کہ اکنامک کا جو فریم ورک ہے وہ ایم سی ایم پرائم بیسڈ ہے یا سی ایم سی بیسڈ, جو موجودہ زمانے میں اکنامک اسٹرکچر ہے وہ ایم سی ایم پرائم ریلیشن شپ ہے جس میں پرائیویٹ پراپرٹی ابالش ہو گئی, کارپوریٹ پراپرٹی ہے. اس کے اندر تو تم یہ کر ہی نہیں سکتے کہ تم خود سے کیا ڈیسیزن لوگے. تم کیپٹل تمہیں بتائے گا کہ تم کس قسم کی مینجمنٹ کرو گے, کیپٹل تمہیں بتاتا ہے. سرمایہ داری کے اندر یہ امکان کہ تم کہو کہ میں سرمایہ کے علاوہ کوئی اور فیصلہ کروں گا. مثلا میں ایگزامپل دیتا ہوں, بارک اوباما جو ہے اس نے کہا کہ بھئی جو تم انوائرمنٹلسٹ ہیں امریکہ کے اندر, وہ بڑی پاورفل موومنٹ ہے جس کو الگور فالو کرتا ہے سپورٹ کرتا ہے, اور ایک بڑا پولیٹیکل ایجنڈا ہے امریکہ کے اندر, یہ پولیٹیکل ایشو ہے کہ بھئی تم ایسی طرز زندگی اختیار کرو جو فرینڈلی ہو انوائرمنٹ فرینڈلی. ابھی امریکہ کا جو فریم ورک ہے وہ انوائرمنٹ فرینڈلی نہیں ہے. کس کا خیال ہے؟ الگور کا خیال ہے اور بہت سارے لوگوں کا جو امریکی ہیں باہر باہر کا نہیں, اس پہ سائن نہیں کرتا امریکن پریزیڈنٹ. اوباما کے بارے میں مشہور تھا کہ یہ کر دے گا. اوباما نے کہا کہ میں یہ نہیں کر سکتا بیکاز اس کے لیے جو پورا کا پورا انڈسٹریل فریم ورک ہے وہ تبدیل کرنا پڑے گا. اس کے نتیجے میں لینڈ کے اوپر جو اگلے کئی سالوں کے پروجیکٹ ہیں وہ سب تبدیل کرنے پڑیں گے. اس کے نتیجے کے لیے جو فائنینشیل ہمیں اسٹرکچر چاہیے ہماری کیپیسٹی ہوگی. گو کے میں اسے صحیح سمجھتا ہوں, اٹس ناٹ فائنینشلی وائبل رائٹ ناؤ. فائنینشیل وائبلٹی سے کیا مراد ہے؟ فائنینشیل وائبلٹی سے مراد یہ ہوتی ہے کہ وہ فائنینشیل وائبلٹی اسے سمجھا جاتا ہے یا فائنینشلی وائبل اسے سمجھا جاتا ہے جو ایکیومولیشن فار دی سیک آف ایکیومولیشن کو کانٹرڈکٹ نہ کرے. تو اوباما اسے صحیح سمجھتا ہے لیکن ایکیومولیشن فار دی سیک آف ایکیومولیشن کا جو بیسک پرنسپل ہے اس کو کانٹرڈکٹ کر دیتا ہے, اس لیے وہ مجبور ہے. یہ کون کہہ رہا ہے؟ امریکن پریزیڈنٹ کے بارے میں کہتے ہیں دا موسٹ پاورفل مین آن ارتھ, ون آف دا موسٹ پاورفل مین ایٹ دا فیس آف ارتھ از سینگ دیٹ I have been determined by these conditions. I cannot do that. Despite the fact that he has goodwill. اور یہ نہیں کہ وہ جھوٹا نہیں ہے, وہ کے پاس نہیں ہے, وہ جو کہتا ہے وہ کر دیتا ہے. وہ کہتا ہے میں کر نہیں سکتا, مجبور ہوں, میں نہیں کر سکتا. کروں گا تو اس کے نتیجے میں جو فائنینشیل مس مینجمنٹ اور کرائسس آئے گا اس کی قربانی دینے کے اہل نہیں ہے امریکن. مشرف کیا کہتا تھا؟ مشرف کہتا تھا میں امریکہ کی بات نہیں مانوں گا تو اس کے نتیجے پاکستان میں جو فائنینشیل کرائسس آئے گا اس کو بیئر کرنے کی صلاحیت ہی نہیں ہے پاکستانی قوم کے اندر. یہ ایک دوسرے کو مارنا شروع کر دیں گے, ایک دوسرے کو کھا جائیں گے. مجبور ہوں. تو کیپیٹلزم کے بارے میں اگر تم یہ سمجھو کہ اٹ از یو ہو اونز کیپیٹل, دس از ناٹ ٹرو. اٹ از دی کیپیٹل ہو اونز یو. سوورینٹی کیپیٹل کی ہوتی ہے. تو یہ کوئی ایک چیز کو تبدیل کرنے تھوڑی ہوگا کہ تم ایسا کرو کہ اسٹیٹ بینک جو ہے ریبا زیرو کر دے, انٹرسٹ کو زیرو کر دے, تو تمہارے خیال میں کیپیٹلزم ختم ہو جائے گا؟ جاپان کے اندر سالہ سال تک 0% رہا ہے انٹرسٹ ریٹ, 0% انٹرسٹ ریٹ ہے, لیکن اکانومی کیپیٹلسٹ ہے. تو کوآپریٹ, یہ سمجھنا کہ پرائیویٹ پراپرٹی اکانومی کیا ہوتی ہے. ہمارے لوگ سمجھتے ہیں پرائیویٹ پراپرٹی اکانومی وہ ہوتی ہے جسے یہ خود بیچ اور خرید سکے. بھائی یہ نہیں ہوتی پرائیویٹ پراپرٹی اکانومی جسے میں خود بیچ اور خرید سکوں. کیپٹلزم نے پرائیویٹ پراپرٹی کو ابالش کر دیا ہے, وہ ابالش ہو گئی, وہ کوآپریٹ مارکیٹ کے اندر چلی گئی. تم کب بیچو گے اور کب خریدو گے یہ کون طے کرے گا؟ تم خود طے کرتے ہو گیا. تو سیونگس سے میں بتاتی ہوں کہ تمہیں کیسے کرنا ہے. تو پہلی بات یہ کہ کنٹمپرری ورلڈ کے اندر اکنامک مینجمنٹ از می ایکچولی مینس کیپٹلسٹ مینجمنٹ. دیکھو بھائی مسئلہ یہ ہوتا ہے کہ ایک چیک ہم لوگ تو یہی سمجھنا, جیسا ماسک سمجھتا تھا پرائیویٹ پراپرٹی کو ابالش جب تم کر دو گے تو اس کے نتیجے میں وہ ختم ہو جائے گا, یا کچھ لوگ یہ سمجھتے تھے 20ویں صدی کے اندر کہ جب ریبا یعنی کہ انٹرسٹ کو زیرو کر دیں گے تو پھر انٹرسٹ ریٹ زیرو ہو جائے گا تو کیپٹلزم ختم ہو جائے. ایسا تو نہیں ہے. کیپٹلزم از ناٹ این اکنامک تھنگ, اٹ فارم آف لائف. پوری فارم آف لائف ہے وہ. پوری فارم آف لائف ڈکٹیٹ ہوتی ہے ایک خاص قسم کے ڈسکورس سے, وہ پورا کا پورا تبدیل ہوگا. تم اگر مجھ سے کہو مجھے یہ بتا دیں کہ یہ ایک چیز میں ختم کر دوں تو ختم ہو جائے. یہ ہاں وہ آدمی جو کہ فارمل اکانومی پہ ڈیپینڈنٹ نہیں ہے اپنے ذریعہ معاش کو اختیار کرنے میں. مثلا یہ کہ تمہارے پاس ایک زمین کا ٹکڑا ہے, جس زمین کے اوپر جو تم اگاتے ہو اس کے لیے نہ تم کھاد استعمال کر رہے ہو, نہ ٹریکٹر استعمال کر رہے ہو, نہ کچھ استعمال کر, تم جو اگاتے ہو اسے تم کھا جاتے ہو فرض کے. تو امکان یہ ہے کہ تمہارا اس کے سسٹم کے ساتھ کوئی ڈیپینڈنٹ نہیں ہوتا. انٹرنیشنل فائنینشیل مارکیٹ میں جو ریٹ پیٹرول کے بڑھ اور گھٹ رہے ہیں اس سے تم ڈائریکٹلی انفلوئنس نہیں ہوتے. کیوں؟ کیونکہ نہ تو تم پیٹرول کی بنیاد پر وہ اگاتے ہو. یعنی کہ ہمارے رشتہ دار ہیں جو کہ پنجاب میں رہتے ہیں, ان کے پاس ٹریکٹر تھے, سب ٹریکٹر لے کے اسلام آباد آ گئے, زمینیں بنجر پڑی ہیں, ٹریکٹر لے کے آ گئے, گٹر اور یہ اور وہ کچرے صاف کرتے ہیں اور پیسے لیتے ہیں 300 روپے 500 روپے روز. اپنی بابا اجداد کی زمین چھوڑ دیں. کیوں؟ کیونکہ اکنامیکلی وائبل نہیں ہے. اتنے 1000 روپے کی بوری اوورٹ آئے گی, یوریا آئے گی اور ٹیوب ویل لگے گا, اس کا اتنا بل ادا کرنا پڑے گا اور یہ, اس کے نتیجے میں 1,00,000 روپے میں کماؤں گا اور اس میں 70,000 روپے میں دے دوں گا تو 6 مہینے میں 30,000 روپے کماؤں گا. 30,000 تو خطر, 30,000 روپے مہینہ تو میں ویسے ہی کما رہا ہوں. تو آپ جب ڈیسیشن لیتے ہو تو وہ ایک آدمی کا جو فیصلہ ہوتا ہے وہ تھوڑی, جب ہم کہتے ہیں سسٹم کا ڈیٹرمنیشن ہے تو سسٹم کا ڈیٹرمنیشن یہ ہوتا ہے کہ تم کہو میں یہ نہیں کروں گا تو تم کون ہو تو یہ کہنے والے. میں اپنے بچے کو اسکول نہیں بھیج سکتا ہوں, میں کہوں میں نہیں بھیجوں گا اپنے بچے کو اسکول, میرا بچہ اسٹیگمٹائز ہو جائے, پاگل ہو جائے گا میرے بچے. میں اپنے بچے کو لے کے آ جاؤں یونیورسٹی. میں نے دیکھا ہے ایک آدمی اپنے بچے کو یونیورسٹی لے کے آتا تھا, 15 سال میں وہ جوان ہو گیا اور 15 سال میں وہ 25 سال کے بوڑھے کی جیسی شکل ہو گئی, اور 12 سال کی عمر میں منہ گھسیٹنا شروع کر دیا تھا اور کچھ دیکھ کے لگتا ہے ڈیمن جا رہا ہے. کیوں؟ کیونکہ جب خبیصوں میں وہ آگے بیٹھتا ہے انہوں نے اپنے آپ شیطانوں سے بنا دیا. لیکن جب تم ایک کھیت میں کام کرتے ہو, ایک آدمی کہ نہیں میں تو نہیں بھیجتا اپنے بچے کو, وہ لے آئے کھیت میں بیٹھے ہوئے گیا بیٹا ادھر تم جاؤ یہ چیزیں چننا شروع کرو, بوٹیاں چننا شروع کرو, چھوٹی چھوٹی انگلیوں سے چننا شروع کر دیتا ہے, تو ظلم کر رہا ہے اپنے بچے کو, پڑھا نہیں رہا نا, مجبور نہیں ہے وہ پڑھانے پہ, میں مجبور ہوں سسٹم, میرا جو ذریعہ معاش ہے میں اپنے بیٹے کو لے کے گھوم ہی نہیں سکتا ہر جگہ, اور اگر میں گھوما تو میرا بچہ ایب نارمل ہو جائے گا, یہ ہوتا ہے سسٹم کا جنگ. میرے سے اچھا پڑھا سکتی ہے وہ جو جس کو میں بھیجتا ہوں, جس کے پاس میرے زیادہ پڑھا سکتی ہے, میرے زیادہ پڑھی لکھی ہے وہ, اس نے بی ایس سی کیا ہوگا, کچھ کیا ہوگا, انٹر کیا ہوگا, پتہ نہیں کیا سکتا ہوں, مونٹیسری کا کچھ, میرے زیادہ اس کی صلاحیت ہوگی پڑھانے کی, لیکن یہ کہ میں حوالے کر دیتا ہوں اپنے سے زیادہ کم پڑھے لکھے انسان کے پاس. یہ گاؤں والا کرتا ہے, ہم لوگوں نے کھیت اگایا, جا کے تم جا کے وہاں پہ ایڈمیشن لے لو, وہاں جا کے کہو کہ کھیت کیسے اگا, ہم بتائیں گے نا کھیت, کھیت میں ہی تو رہتے ہیں ہم لوگ, آ جائے تو میں یہ مجھے کہنا چاہیے نا, میں ہی تو پڑھاتا ہوں, آ جاؤ میرے ساتھ, ڈائریکٹ یونیورسٹی میں ایڈمیشن دیتا ہوں, لے سکتا ہے ایڈمیشن. بعض ایسے لوگ تھے یونیورسٹی کے اندر جن کا ایکڈیمک جو لیول تھا ہمارے آگے ماسٹر سے بہتر تھا, لیکن اس کو ایڈمیشن نہیں ملا. ایڈمیشن کیوں نہیں ملا؟ اس لیے وہ ریکوائرمنٹ ہی پوری نہیں کرتا, اس لیے وہ نہیں, اور وہ نکما نالائے دو کوڑی کا انسان جو انگریزی بھی نہیں لکھ سکتا, اردو بھی نہیں لکھ سکتا, پیپر اس طرح کا ہم ایکس یو ایم ہم یہ کہتے کہ پہلے سمجھ میں نہیں آیا کہ کیا لکھا ہوا ہے, یہ اردو لکھ دی ہے انگلش میں, ایس ایم ایس کی پیداوار کھیل گئی. تو بتانے کا مطلب یہ کہ وہ ماسٹرز کے اندر پیپر لکھ رہا ہوں, ماسٹر وہ ماسٹرز کہہ رہا ہوں, ماسٹرز کرنے کے بعد تقریباً ایم فل کے لیول کا پیپر لکھ رہا فلسفے کا, اس طرح ہم آپ کے ہیں کون, ہم ایچ یو ایم آر اے ڈبل اے پی. تو بھائی یہ نظام کا جو جبر ہوتا ہے نا, وہ آدمی پانی نہیں مانتا جب اس کی مار پڑتی ہے. ہم یہ کہہ رہے ہیں کہ سرمایہ داری ایک نظام زندگی ہے, وہ صرف یہ نہیں کہ نوکری کروں نہیں کروں. تمہارے کیا خیال ہے بہت سارے لوگ کہ دودھ والا بیٹھا ہوا ہے اس کو ماسک ہے, لمپن پرولیٹیریٹ ہے یا پیٹی بورژوازی ہے, پیٹی بورژوازی ہے کیونکہ یہ خود ہی خراب کر رہا ہے یا رکشا چلا رہا ہے. تمہارے کیا خیال ہے اس کا سرمایہ داری سے ڈائریکٹلی فارمل اکانومی سے کوئی تعلق, لیکن وہ سرمایہ داری کا حصہ ہے بھائی. اب آپ کہو کہ چلو بھائی اس کو استعمال کرنے سے تو کام ہو جائے گا, تو ابھی